पवित्रतामा हामी अझै स्थिर भएर हिँड्न सक्छौँ, होइन? वचनले नै हामीलाई परमेश्वरको बाटोमा सही प्रकारले हिँड्न सक्छौँ। भजन सङ्ग्रह 119 जति पनि परमेश्वरको वचनको बारेमा लेखेको कुराहरू छन् त्यो एकदम महत्त्वपूर्ण कुराहरू हुन्। त्यसैले अब वास्तवमा परमेश्वरको राज्यमा हिँड्ने मान्छे, उहाँसँग हिँड्ने मान्छे, ख्रिस्टमा विश्वास गरेर नयाँ जीवन पाएको मान्छे, यो अङ्ग्रेजीमा भन्छ ड्रामेटिक रूपान्तरण, के भन्छ, परिवर्तन, एकदमै रेडिकल चेन्ज भन्ने शब्दहरू छ नेपालीमा। चाहिँ त्यसलाई कसरी भन्यो, कोही मान्छे ख्रिस्टमा विश्वास गर्यो भने उसको त टोटल परिवर्तन हुन्छ क्या, उसको सोच परिवर्तन हुन्छ, विचार परिवर्तन हुन्छ, हृदय परिवर्तन हुन्छ, उसको हिँड्ने कुरा परिवर्तन हुन्छ, सोच्ने कुरा परिवर्तन हुन्छ, किनभने अघि संसारको कुरा त उसले छोडिसक्या हुन्छ नि त। कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि भन्नेको चाहिँ नयाँ कुरा चाहिँ पुरै भइसक्या हुन्छ, होइन? त्यस कारणले हरेक पोइन्टमा त्यसको कुराहरू आउँछ। हामी आज तपाईँलाई मैले चाहिँ के को आजको विषयमा जाउँ, आज चाहिँ हामी के को विषयमा गर्न लाग्छौँ भने यो सुसमाचार प्रचार गर्ने प्रभुको आज्ञा चाहिँ प्रत्येक क्रिस्चियनहरूको लागि, होइन? सुसमाचार प्रचार गर्ने आज्ञा जो छ प्रत्येक क्रिस्चियनहरूको लागि, त्यो प्रचारकको लागि अथवा गिफ्टेड मान्छे, बाइबल पढे तालिम पाएको मान्छेलाई मात्रै होइन, कुनै पनि व्यक्ति आफू अनु परमेश्वरमा विश्वास गरेर विश्वासी बन्छ भने उसले सुसमाचार अरूलाई सुनाउने र परमेश्वरको राज्यमा ल्याउने काम हरेक व्यक्तिको, त्यो येशूको आज्ञा पटक पटक छ, होइन? अब हामी येशूलाई प्रभु भनेर स्वीकार गर्ने भन्ने कुरा छ नि। वास्तवमा यो नेपाली अनुवादमा कति कुराहरू हामी अलिकति बुझ्दा रहन्छौँ क्या, अबदेखि तपाईँलाई म अलिअलि एक्सप्लेन गर्छु त्यस्तो कुराहरूलाई। वास्तवमा यहाँ तपाईँलाई म यो क्रिस्चियन हुने कुरा जुन छ नि, यो त्यति मान्छेले राम्रोसँग नबुझ्या जस्तो लाग्यो मलाई क्या। रोमी 10 आजको विषयमा जाँदै गर्दाखेरि तपाईँलाई रोमी 9:10 पढ्छु क्या। यहाँ के लेखेको छ, किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाबाट जीवित पार्नुभयो भने, हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ। यहाँनिर मुखले स्वीकार भन्ने शब्द चलाछ है। तपाईँलाई म एकछिन एक्सप्लेन गर्छु के कुरा हो भनेर। 10 के छ, किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ। अब तपाईँलाई यही कुरा इङ्ग्लिसमा म तपाईँलाई किङ जेम्स भर्सन भए पनि हुन्छ, म तपाईँलाई म अलिकति सुनाउँछु त्यसको, किनभने हामी धेरैचोटि यो बाइबलको शब्दले कसरी एउटा ठुलै पिक्चर दिया हुन्छ तर हामी त्यति प्रभु मान्ने सिद्धियो, तर के हो त्यसको मतलब राम्रोसँग विचार गरेको छैन। स्वीकार्ने, त्यो स्वीकार्ने भन्ने शब्द जो छ अङ्ग्रेजीमा चाहिँ त्यो फरक शब्द छ। अङ्ग्रेजीमा के छ, द्याट इफ यु कन्फेस विथ योर माउथ द लोर्ड जिजस एन्ड बिलिभ इन योर हार्ट द्याट गड हेज रेज हिम फ्रम द डेड यु विल बी सेभ्ड। यहाँ के भन्यो, कन्फेस भन्ने शब्द जो छ नि, त्यो कन्फेस गर्ने भनेको चाहिँ मानिलिने, त्यो भनेको चाहिँ जस्तो कसैलाई तिमीले गल्ती गरेका छ भन्यो भनेदेखि गल्ती गरेका छ भनेर उसले मान्छ नि, होइन? अथवा कसैलाई मालिक मान्छ नि, त्यो धेरै गहिरो कुरा हो। त्यहाँदेखि अर्को कुरा यहाँ के छ भने, फर विथ द हार्ट वान बिलिभ्स अन टु राइचियसनेस भनेर यहाँ जुन शब्द भनेछ, अघि चाहिँ हामीले अघि चाहिँ निर्दोष भन्ने शब्द हेरेको थियौँ, हृदयले विश्वास गरेर निर्दोष हुन्छ भनेर, तर यहाँनिर विथ द हार्ट वान बिलिभ्स इन टु के अरे अन टु राइचियसनेस भनेको चाहिँ हृदयको विश्वासद्वारा कुनै पनि व्यक्ति चाहिँ धार्मिकतामा प्रवेश गर्छ। अब यो धार्मिकतामा प्रवेश गर्ने, धार्मिकता सुरु गर्ने भनेको चाहिँ धेरै गहिरो कुरा हो। त्यसैले त्यो धार्मिकतामा प्रवेश गरेको मान्छेको स्वभाव त अब संसारिक त रहँदैन नि, परमेश्वरको इच्छा अनुसार धार्मिकता अनुसारको रहन्छ नि। यो एकदमै गहिरो कुरा हो। With the mouth confession is made unto salvation. मुखले confession make भनेको चाहिँ एक प्रकारको पश्चाताप जस्तै हो, एक प्रकारको जस्तो कसैले पाप गर्यो भने वी हेभ टु कन्फेस बिफोर गड भनेको चाहिँ यो कुरा मेरो गल्ती भयो, म यसबाट फर्कन चाहन्छु, हामी कन्फेस गर्छौँ। त्यसैले कहिलेकाहीँ यो विश्वास गर्दाखेरि उद्धार कसरी पाउँछ, येशूलाई प्रभु मान्ने अनि हृदयमा विश्वास गर्ने हामी त्यस्तो विचार गर्छौँ, तर यो गहिरो कुरा छ, यसले यो व्यावहारिक कुरा छ। त्यसैले यो परमेश्वरको वचन अध्ययन गर्ने कुरामा चाहिँ हामीले त्यसको सही अर्थ अझ यो ग्रिकमा के अर्थ लाग्थ्यो यसरी हेर्नुपर्छ। हाम्रो नेपाली अनुवादमा चाहिँ धेरैचोटि त्यो झट्ट पढ्दाखेरि त्यसको गहिराई चाहिँ बुझिँदैन, मैले पटक पटक भेटेको छु। अनि कतिचोटि चाहिँ अब अनुवाद गर्नेलाई विरोध गर्ने त होइन, कमसेकम हामीसँग नेपाली बाइबल छ होइन, तर जसले नेपाली बाइबल मात्रै पढ्छ नि उसले चाहिँ ठुलो कुरा चाहिँ गुमाउँदो रहेछ भन्ने म विचार गर्छु क्या। किनभने म त धेरै किसिमको बाइबल पढ्छु, यो नेपाली बाइबल पनि तिन चारवटा चाहिँ यसमै छ। हिजो आज म बाइबलको खासै किताब कहिलेकाहीँ मात्रै चलाउँछु, धेरै जस्तो यो फोनमा अथवा मेरो आइप्याडमा कम्प्युटरमा जुन बाइबल छ त्यो पनि चारवटा भर्सन छ। अनि कुन चाहिँ भर्सनमा चाहिँ अलिकति त्यो ओरिजिनल भाषामा मिल्छ त्यो म प्रयोग गर्न कोसिस गर्छु होइन, किन परमेश्वरको वचनलाई हामीले जस्तो छ त्यसरी बुझ्नुपर्छ ताकि त्यसको शक्ति त्यसको बदलाव हामीमा आउन सक्छ। त्यति नत्र भने के हुन्छ, हाम्रो विचार खास परिवर्तन नहुने हुनसक्छ। हुन्छ, आजको हामी सुरु गर्नेछौँ। सर्वप्रथम अस्तिको हप्ता पढेकै तपाईँलाई म मेरो टपिक्स मैले तपाईँलाई यहाँ भने सुसमाचार प्रचार गर्ने प्रभुको आज्ञा चाहिँ प्रत्येक क्रिस्चियनहरूको लागि हो। अनि यो कुरा चाहिँ तपाईँ र म एकदम त्यसले हामीलाई एकदम समाउनु पर्छ, ग्र्याब गर्नुपर्छ। अनि कतिजना मान्छे किनभने यो हामी जुन चर्चमा गइराखेका हौँ, तपाईँले एक दुईवटा कुरा म भन्छु, म त त्यस्तो खालको तालिममा गएँ, त्यस्तो खालको कलेजमा गएँ, त्यस्तो खालको संस्थामा काम गरेँ, त्यस्तो वचनहरू सुने, सुरुकै वर्षदेखि सुरुकै समयदेखि एकदम सिरियस विश्वासमा म बढेको हो होइन, ख्रिस्टलाई पछ्याउने चाहिँ टोटल समर्पण गरेर परमेश्वरमा भन्ने बढेको हो। पवित्रताको जीवन चाहिँ साँच्ची नै परमेश्वरको इच्छा गरेर मान्छेको इच्छा चाहिँ नगर्ने, साँच्ची नै मान्छेहरूलाई साँच्ची नै प्रेम गर्ने, झुटा नबोल्ने, चोर्ने काम नगर्ने, यो सबै कुरा मैले सिकेको हुँ। तर तपाईँलाई एउटा कुरा म भन्छु, धेरै चर्चहरूमा धेरै अगुवाहरू धेरै क्रिस्चियनहरू बाइबलबाट धेरै टाढा छन्। अनि हामी म बाइबल स्कुल पढ्दाखेरि चाहिँ त्यहाँ चाहिँ तिनीहरूलाई के भन्थ्यो भने इजी बिलिबिजम भन्थ्यो, तपाईँले बुझ्नुहुन्छ होइन, इजी भनेको चाहिँ सजिलो, बिलिबिजम भनेको चाहिँ सजिलो विश्वास, भनेको चाहिँ मण्डली जाने बप्तिस्मा लिने क्रिस्चियन भयो तर त जीवन चाहिँ जे गरे जे पनि हुने त्यस्तो खालको धेरै जस्तो मान्छे त्यस्तै छ। त्यही कारणले उनीहरूको घमण्ड पनि बदल्या छैन, उनीहरूले गर्ने दुष्टता पनि बदल्या छैन, एक अर्कामा त्यो जुन प्रकारको छ त्यो पनि बदल्या छैन, भित्रभित्रै दुष्ट काम गरेर हुन्छ त्यो पनि बदल्या छैन। तर एउटा कुरा के थाहा पाउनुपर्छ भने येशू ख्रिस्त त्यही कुराहरूको लागि क्रुसमा झुन्डिनु भएको थियो। येशूलाई कसैले पछ्याउँछ ती कुराहरू क्रुसमा मार्नु पर्यो, बाइबलमा त प्रष्ट छ नि त, तर त्यही कुरा हामीलाई यहाँ सम्झना हुँदैन। त्यस्तै किसिमले हामी नयाँ जीवन पाएका छौँ भने, हामी येशूका चेला भएका छौँ भने प्रभुको आज्ञा के हो, अरूलाई चेला बनाउने छ, उहाँको निम्ति गवाही बन्ने छ, तर हामी गवाही बनेका छैन होइन, त्यसलाई यति सजिलो प्रकारले ल्याउँछौँ। कतिजना मान्छेहरूको त एकजनालाई सुसमाचार सुनाएको अनुभव पनि हुँदैन। अनि त्यस कारणले तपाईँलाई मैले जहिले पनि सिकाउन कोसिस गरिरहेको छु ताकि तपाईँले परमेश्वरलाई विश्वास गरेर येशूलाई ग्रहण गरेर जो स्वाद जो आनन्द जो छुटकारा जो भरपुरी अनुभव गर्नुपर्ने हो त्यो अनुभव होस्, अनि हामीले साँच्ची नै परमेश्वरको राज्यमा उहाँ सँगसँगै त्यसलाई वृद्धि गर्ने काममा संलग्न हुन सकौँ। हामी इजी बिलिभिजम अथवा त्यो नामधारी क्रिस्चियन नहो, यो मेरो सबभन्दा पहिलो लक्ष्य यो, मैले यो जो गरिरहेको छु त्यसको लागि म गरिरहेको हुन्छु है त। त्यसैले यो सुसमाचार सुनाउने कुरामा चाहिँ तपाईँलाई मैले भने यो तिनवटा पद, पहिला म अस्तिकै पद फेरि पढ्न चाहन्छु, प्राचीन कालमा हिब्रू एक अध्यायको एक र दुईमा पढ्दैछु, हाम्रा पिता पुर्खासँग अगम वक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो दोस्रो पदमा, तर यी आखिरी दिनहरूमा उहाँ आफ्नो पुत्रद्वारा हामीसँग बोल्नु भएको छ। यो यति भन्दाखेरि चाहिँ यहाँ के सिक्छौँ, अनि पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकारी नियुक्त गर्नुभयो उहाँद्वारा नै समस्त सृष्टि पनि रच्नुभयो। यहाँनिर मुख्य कुरा चाहिँ के छ भनेदेखि, परमेश्वरको वचन जो छ त्यो चाहिँ वास्तवमा परमेश्वरबाट आएको हो भन्ने कुरालाई एकदम जोड दिएको छ यहाँनिर, होइन? परमेश्वरको वचनको बारेमा यो कुरा छ। त्यसकारणले प्राचीन काल भनेको चाहिँ पुरानो नियमको समय, होइन? पुरानो नियमको समय चाहिँ अगमवक्ताहरूद्वारा, भनेको चाहिँ अगमवक्ताहरूले प्रकाश देखेर बोले पवित्र आत्माको शक्तिमा, तर उनीहरूको कुरा बोले होइन नि त, उनीहरूले त परमेश्वरको कुरा बोले नि त, उनीहरूद्वारा परमेश्वर बोल्नुभयो नि। अनि आखिरी भनेको चाहिँ येशु प्रभु संसारमा आइसकेर त्यसपछि उहाँले बोल्नु भएको कुरा, होइन? त्यसपछि अब ये आखिरकै दिनहरू हुँदैछन्, किनभने हामी येशुको दोस्रो आगमनको पर्खाइमा छु। अब आखिरी दिनहरूमा चाहिँ के गर्नुभयो, परमेश्वर पुत्रद्वारा हामीसँग बोल्नु भएको छ। त्यसकारणले अहिले हामीले परमेश्वरको वचन सुन्नुपर्ने हो भने, उहाँको वचन हेर्नुपर्ने, बुझ्नुपर्ने हो भने, के छ भनेर हेर्नुपर्ने, हामीले के गर्नुपर्छ? पहिलाको अगमवक्ताहरूले बोलेका कुराहरू जो लेखिएका छ हामी त्यहाँ पढ्न सक्छौँ, अथवा येशु प्रभुले बोल्नुभएको जो कुरा छ हामी त्यहाँ जान सक्छौँ। अनि पवित्र आत्मा तपाईँ र मलाई सहायता गर्नुहुन्छ कि कुन बेलामा हामीलाई कुन वचनको आवश्यकता छ, उहाँले त्यो वचन हामीलाई अझै प्रकाश दिनुहुन्छ। यसरी हामी आज परमेश्वरको वचन सुन्छौँ। तर एउटा कुरा तपाईँलाई म भन्छु, धेरै मान्छेहरू चाहिँ यो यसको विरोध त म गर्दिनँ, तर पनि तपाईँलाई अलिकति त्यो विषयमा भन्छु। मान्छेहरू यो प्रफेट भन्छ नि, के भन्छ त्यसलाई, अगमवक्ता, अगमवक्ता एकदम डेन्जर कुरा छ। बाइबलमा छ अगमवक्ता, अगमवक्ता नयाँ नियमको अगमवक्ताको अर्थ के हो हामीले राम्रोसँग बुझ्नुपर्ने हुन्छ अहिलेको मण्डलीमा, होइन? अर्को कुरा चाहिँ भविष्यवक्ता, ताल तालको मान्छेहरूको ताल तालको कुरा गरेर आउँछ, धेरै जस्तो त्यहाँ गलत हुन सक्ने सम्भावना बढी हुन्छ। तर पनि हामीले के गर्छौँ, परमेश्वरले के गर्न सक्नुहुन्छ के गर्न सक्नुहुन्न त्यो कुरालाई हामीले चाहिँ सीमित गर्न सक्दैनौँ। परमेश्वरमा भरोसा गर्नुपर्छ, होइन? तर त्यो नेचुरल परमेश्वरको आत्माबाट हुनुपर्छ, जुन चाहिँ अधीनतामा हुन्छ, हावा तालमा एकदमै भावनात्मक कुराहरूमा हुँदैन त्यो कुरो चाहिँ तपाईँलाई मैले। अर्को कुरा चाहिँ यहाँनिर हामीले अस्तिको हप्ता हेरेको थियौँ, येशु प्रभुलाई नै सबै अधिकार दिएको छ, सबै कुरामाथि अधिकार, यही शब्द उहाँले आफैले मत्ती 28:18 भन्नुहुन्छ, होइन? सबै अधिकार मलाई दिएको छ, मानिसहरूमाथि सबै अधिकार, येशु प्रभुसँग अधिकार छ भन्ने कुरा हामीलाई थाहा छ, सबै अधिकार, होइन? अर्को कुरो, उहाँद्वारा नै समस्त सृष्टि रच्नु भयो। हामीले यही कुरा चाहिँ कलसी 1 पनि हेरेको थियौँ, कसरी उहाँकै निम्ति र उहाँद्वारा नै सबै कुरा सृष्टि गरेको थियो। अर्को शब्दमा येशु प्रभुको बारेमा अस्तिको हप्ता अलिकति हामीले कुरा विचार गर्दै गर्दाखेरि, येशु प्रभु सुरुमा परमेश्वरसँग समान परमेश्वरै हुनुहुन्थ्यो, सबै कुराको अधिकार थियो, तर जुन बेलामा क्रुसमा बलिदान हुन संसारमा मान्छे भएर आउनुभयो त्यो बेलामा सबै छोडेर आउनुभएको थियो, अनि उहाँ चाहिँ यस्तो गरिब व्यक्तिको रूपमा आउनुभयो, त्यसपछि मृत व्यक्ति हुनुभयो, त्यसपछि उहाँलाई गाडियो, अनि परमेश्वर पिताले मृतबाट उहाँलाई जीवित पार्नुभयो र सबै कुराहरू उहाँलाई अधिकार दिनुभयो। अब उहाँ पहिलाको येशुकै रूपमा तर अझ बढी, किनभने उहाँ एउटा मानिस जो मृत्युमाथि विजय पाएको मानिसको रूपमा पनि, अथवा संसारका मानिसहरूको मध्यस्थकर्ताको रूपमा पनि परमेश्वरको दाहिने बाहुलीमा विराजमान हुनुहुन्छ। यो कुरा हामी त्यहाँ देख्दछौँ। अब यो एउटा पद पढ्छौँ, उहाँ नै परमेश्वरको महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ। अब हामीले पुरानो के अरे नयाँ नियममा येशु प्रभुको संसारमा आउनुको एउटा कारण के थियो, मानिसहरूलाई परमेश्वर चिनाउनु, परमेश्वर कस्तो हुनुहुन्छ भन्ने कुरो येशु प्रभु यहाँ प्रकट गर्नुभयो। हामीले परमेश्वर कस्तो हुनुहुन्छ, के हुनुहुन्छ, के चाहनुहुन्छ भन्ने कुरा बुझ्न इच्छा छ भने येशुको बारेमा हेर्नु पर्यो, सुसमाचार पढ्नु पर्यो, येशुले के गर्नुभयो, कसो गर्नुभयो, कस्तो हुनुहुन्थ्यो त्यो, किनभने येशु प्रभुले आफै भन्नुभएको छ, जसले मलाई देखेको छ पितालाई देखेको छ, किनभने म र पिता एकै हो। त्यसकारणले त्यो कुराहरू यहाँनिर के छ, परमेश्वरको महिमाको प्रतिबिम्ब। यो परमेश्वरको महिमाको प्रतिबिम्ब भनेको धेरै गहिरो कुरा छ, अहिले एकछिनपछि हामीले यसको बारेमा फेरि पनि हेर्छौँ। अनि परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप भनेको चाहिँ परमेश्वर जुन प्रकारको हुनुहुन्छ, परमेश्वरको स्वभाव हामीले धेरै सिकेको के, उहाँ प्रेम गर्नुहुन्छ तर उहाँ निष्पक्ष न्यायाधीश पवित्र हुनुहुन्छ। पाप, दुष्टता, खराबी, जस्तो हामी मानिसहरू अघि सुरुमा नि मैले भने नि कति क्रिस्चियनहरू के गर्छन्, पाप गरिरहन्छन्, गलत काम गरिरहन्छन् तर विचार गर्छन् म ठिकै छु, तर परमेश्वरको अगाडि त पाप गर्ने मान्छे त टिक्दैन नि। पाप गर्ने मान्छे एक दिन त्यो दण्ड भोग्नै पर्छ। त्यही कारणले क्रिस्चियन हुने व्यक्ति चाहिँ पाप गर्न छोड्नुपर्छ। पहिले योहन्नामा लेखेकै छन् त्यो, होइन हाम्रो शक्तिमा सक्दैन होला तर हामीले येशूसँग हिँड्न सक्नै पर्छ, त्यो कुरो पक्का हो नि, होइन। त्यस कारणले सम्पूर्ण विश्वलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ। अर्को कुरो, येशू प्रभुले यहाँ सम्पूर्ण विश्वलाई सम्हाल्नुहुन्छ भनेको मतलब चाहिँ अब विश्वमा ब्रह्माण्ड त्यसको बारेमा चाहिँ अब विज्ञानको हिसाब किताबले कुरा गर्यो भने चाहिँ हामी जो एउटा सौरमण्डलमा छौँ यसमा कतिवटा सौरमण्डलको एउटा ग्यालेक्सी हुन्छ अनि कतिवटा ग्यालेक्सीको के हुन्छ त्यो हाम्रो दिमागले भ्याउँदैन। यति धेरै यो कुराहरूको बारेमा अहिलेको यो वैज्ञानिक खोजतलासबाट पत्ता लागेको, तर त्यसको मतलब के परमेश्वर ले त्यो बनाउनु भएको होइन भन्ने त होइन नि। परमेश्वर त अझ शक्तिशाली हुनुहुन्छ किनभने यति धेरै प्रमाणहरू र कुराहरू छन्। सौरमण्डलकै कुरा गऱ्यो भने, मान्छेकै जीवनको कुरा गऱ्यो भने, वास्तवमा मान्छेको एउटा डिएनएको इन्फर्मेसन भन्छ त्यसमा जति कुराहरू डिटेलमा छन् 4000 भन्दा बढी, त्यो कसरी कसरी भयो? त्यस कारण यो परमेश्वरको धेरै जस्तो कुरा चाहिँ एकदमै रहस्यमय छ, हामीले बुझ्न कठिन छ। तर एउटा कुरा पक्का छ, हामीले जसरी यो इस्टरको समयमा हेरिराखेको थियौँ कि येशू प्रभु संसारमा जन्मिएकोदेखि लिएर उहाँ मर्नुभएको र बौरी उठ्नुभएको कुराहरू अनि उहाँ जीवित भएको कुराहरू एउटा प्रमाणित ऐतिहासिक कुरा थियो। क्रिस्चियनमा अथवा यहुदीहरू मात्रै होइन, त्योभन्दा बाहिरका मान्छेहरूले पनि यो कुराहरू प्रमाणित रूपमा देखेका थिए, यो भएको घटना थियो। येशूको जति पनि कुरा छ, कति धेरै प्रमाणहरू छ जुन चाहिँ रियल थियो। अब त्यति भइसकेपछि त हामीले नि परमेश्वर चाहिँ साँचो हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरामा त प्रश्न भएन नि। तर प्रश्न चाहिँ के कुरामा भयो नि, अब त्यो साँचो परमेश्वर जो हुनुहुन्छ उहाँले जे भन्नुभएको छ त्यसलाई हामीले कसरी रेस्पोन्स गरिरहेको थियौँ, हामी के गरिरहेको छौँ त्यसको बारेमा, त्यो सबभन्दा मुख्य कुरा हो। त्यस कारणले तपाईँलाई मैले छिटो गर्नलाई मैले लेखेका कुरा पढ्छु। गएको हप्ता हामीले हेरेका थियौँ बाइबलको मुख्य सन्देश चाहिँ येशु ख्रिस्ट, ख्रिस्ट सेन्टर, ख्रिस्ट केन्द्रित। सबै कुरा बाइबलमा येशु ख्रिस्टको बारेमा भनिएको छ, उहाँ कस्तो हुनुहुन्थ्यो, किन आउनुभयो, के गर्नुभयो, अहिले कहाँ हुनुहुन्छ, कसरी उहाँले मानिसहरूलाई बचाउनु छ, यो सबै कुराहरूको बारेमा बाइबलमा हामीले हेरेका थियौँ। अनि त्यो कुरा चाहिँ लुका तपाईँलाई 24:44 हामी सुरु गर्छौँ, जुन चाहिँ येशू प्रभु यो इस्टरको बेला अथवा जुन बेलामा येशू प्रभु क्रुसमा मर्दै हुनुहुन्थ्यो, मर्नु भएको थियो, त्यसपछि गरेका कुराहरू यसमा छन्। तपाईँलाई म अलिकति ताजाको लागि यो पनि गर्न चाहन्छु। यहाँ के लेखेको छ, उहाँले तिनीहरूलाई भन्दाखेरि यहाँ चाहिँ चेलाहरूलाई होइन भन्नुभयो, तिमीहरूसँग हुँदा मैले बोलेका वचनहरू यिनै हुन्। येशू प्रभुले धेरै कुरा बोल्नुभएको थियो अनि यो समयमा चाहिँ येशू प्रभुले उनीहरूलाई अब छोडेर जाँदै हुनुहुन्छ, उहाँ क्रुसमा मरेर बौरी उठिसक्नु भएको छ होइन। अर्थात् मसाको व्यवस्था, अगमवक्ता र भजनका पुस्तकमा मेरो विषयमा लेखिएका सबै कुराहरू पुरा हुनै पर्छ उहाँले भन्नुहुन्छ होइन। सबै कुराहरू पुरा हुनै पर्छ येशूले भन्नुभएको होइन। अनि संसारमा हुनुभएको बेला यो कुराहरू उहाँले प्रष्ट पार्न खोज्नुभयो होइन। अर्को चाहिँ यो येशूको बारेमा जहाँ जहाँ जे जे भनेको छ त्यो पुरा हुनु पर्थ्यो। अनि वास्तवमा यो इस्टरको बेलामा जुन येशू प्रभु क्रुस पक्राउ पर्नु भएर यो सबै कुरा भएको बेलामा, अब येशू प्रभुको बारेमा करिब करिब 300 भन्दा बढी प्रेडिक्सन, त्योभन्दा बढी येशू प्रभुको बारेमा परमेश्वरद्वारा अगमवक्ताहरूले भविष्यवाणी गरेका, अगमवाणी गरेका कुराहरू छन्, जुन कुराहरू चाहिँ त्यो येशू प्रभु क्रुसमा टाङ्गिने बेलासम्म कति प्रतिशत त्यसको बारेमा अध्ययन गर्यो भने धेरै कुराहरू छ, जुन चाहिँ पहिला भनेको ठ्याक्कै ठ्याक्कै, अनि येशू प्रभुको बारेमा अरू कुराहरू भनिएको छ जुन चाहिँ हुन बाँकी छ होइन। त्यस कारणले यहाँ यो 26 के छ, येशू ख्रिस्ट संसारमा आउनुभएको मुख्य उद्देश्य चाहिँ उहाँले यहाँ भन्नुहुन्छ, उहाँले तिमीहरूलाई भन्नुभयो यसो लेखिएको छ कि ख्रिस्टले दुःख भोग्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ। यो कुराको लागि येशु ख्रिस्ट संसारमा आउनुभयो। दुःख भोग्नु किन पर्यो, मृतक किन हुनु पर्यो, मानिसहरूको पापको दण्ड तिर्नलाई। त्यही उद्देश्यले येशु संसारमा आउनुभयो। संसारमा येशु प्रभु चाहिँ आफ्नो जीवन दिएर अर्पण गर्नलाई उहाँ चाहिँ आउनुभयो। 27 के छ, पश्चाताप गर्ने र पाप क्षमाको प्रचार गर्ने विषयमा येशु प्रभुले यहाँ भन्दै हुनुहुन्छ। अनि अघिको हाम्रो टपिक्सको केही कुरा यसले जोड्छ, होइन? सबै विश्वासीहरूले चाहिँ सुसमाचार प्रचार गर्नुपर्छ भन्ने कुरा यहाँ येशु प्रभुले के भन्नुहुन्छ, जेरुसलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्चाताप र पाप क्षमाको प्रचार हुनुपर्छ। त्यसरी यो येशु प्रभुको आज्ञा, यो परमेश्वरको योजना, यो मण्डलीको भिजन, यो चाहिँ जेरुसलेमबाट सुरु भएर, जुन चाहिँ जेरुसलेममा सुरु भएको थियो 2000 वर्ष अगाडि, होइन? अनि सबै जातिहरूलाई उहाँको नाउँमा पश्चाताप र पाप क्षमाको प्रचार हुनुपर्छ। अब यहाँनिर सबभन्दा महत्त्वपूर्ण कुरा अर्को के हुन्छ भने नि, यो पश्चाताप भनेको चाहिँ के हो यो कुरा, अनि यो क्षमा भन्ने विषय के हो, यो धेरै गहिरो गहिरो विषयहरू छन्। अब आज त म त्यतातिर गयो भने धेरै टाइम लाग्छ, त्यस कारणले सो विश्वास चाहिँ साँचो पश्चातापद्वारा मात्रै हुन्छ। वास्तवमा बाइबलमा एकजना प्रचारकले प्रचार गरिरह मैले सुनेको थिएँ, 4 गस्पलमा हामी धेरै जस्तो परमेश्वरले प्रेम गर्नुहुन्छ भन्ने प्रेमको बारेमा सुसमाचारमा बढी नै चलाउँछौँ, होइन? तर 4 गस्पलमा परमेश्वरले प्रेम गर्नुहुन्छ भन्ने कुरा चाहिँ एउटामा लेखा छ, एउटा पद, योहन्ना 3:16। बाँकीमा के छ, पश्चाताप गर, विश्वास गर, त्यो छ। पापबाट पश्चाताप गर भन्ने कुरा चाहिँ हरेक ठाउँमा छ, हरेक व्यक्तिको छ, कतिचोटि दोहोऱ्याइएको छ। तर हामी पश्चातापको बारेमा चाहिँ त्यति राम्रोसँग ध्यान दिएको छैनौँ। सबभन्दा ठुलो कुरा त पश्चातापको मतलब बुझाएको छैनौँ। पश्चाताप भनेको चाहिँ संसार जो अन्धकार र खराबीमा छ त्यसलाई छोडेर परमेश्वरको स्वभावमा, परमेश्वरको बाटोमा हिँड्ने हो नि त, फर्किने हो नि त, 180 डिग्रीको रिटर्न टर्निङ हो नि त पश्चाताप, होइन? पश्चाताप चाहिँ एउटा कुरालाई छोडेर अर्को बाटो जाने हो नि त, परमेश्वरको बाटो जाने। अनि र पाप क्षमा, परमेश्वरले हाम्रो पाप क्षमा दिनुहुन्छ जब हामी पश्चाताप गर्छौँ, त्यो कुरा चाहिँ हामी यहाँ देख्दछौँ। तपाईँलाई अर्को पद 48 र 49 पद तपाईँलाई म पढ्न चाहन्छु, तिमीहरू यिनै कुराका साक्षी हो भनेर यहाँ 48मा भनेको छ। के कुराको, यो सबै माथिदेखि येशु प्रभुको बारेमा र उहाँले भनेको कुरा र उहाँ बौरी उठ्नु भएको कुरा, सबै कुरा जो परमेश्वरको राज्यमा के कुरा भयो, यसको साक्षी चाहिँ यी चेलाहरू थिए। किनभने यो चेलाहरूलाई त 3.5 वर्षसम्म येशुले सिकाउनु भएको थियो, अनि यिनीहरू यति तयारी हुनु पर्थ्यो, यति सिपालु हुनु पर्थ्यो। अनि पेन्तिकोसको दिनमा जब पवित्र आत्मा आउनुभयो, चेलाहरूमा परिवर्तन आयो, यिनीहरू सबै के भन्छ, 12 जना चेलामध्ये 11 जना चेलाहरूको चाहिँ मृत्युदण्ड भएको थियो सुसमाचारको लागि। सिरियस कुरा हो नि, त्यो विषय छुट्टै हो, आज म त्यो विषय पनि जान्न, तर तपाईँलाई यहाँ के छ, यिनै के भन्छ, तिमीहरू यिनै कुराका साक्षी हो। अब तपाईँलाई मैले यो साक्षी भन्ने विषयमा धेरै कुरा हुन्छ, यो साक्षीको विषयमा सुसमाचार प्रचार भनेको साक्षी हो, किनभनेदेखि येशु सत्य हुनुहुन्छ, उहाँ आएर पापको लागि मर्नुभयो, उहाँमा पश्चाताप गर्ने प्रचार गर्नुभएको छ, त्यही कारणले मैले उहाँमा विश्वास गरेर आफ्नो जीवनमा प्रस्ताव गरेर जीवन पाएँ। अब उहाँको बारेमा मैले जति कुराहरू देखेको छु त्यो सबै म गवाही हुन्छु, अनि मेरो जीवनमा त्यसको गवाही हुन्छ, किनभने उहाँको बलिदानले र उहाँ पुनरुत्थान उठ्नु हुनुभएको हुनाले उहाँको क्षमा पाएर मेरो जीवन परिवर्तन हुन्छ, त्यो पनि एउटा गवाही भयो, होइन? हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरू के भन्छ, पिताको प्रतिज्ञा तिमीहरू कहाँ पठाउँछु, जुन चाहिँ पवित्र आत्माको बारेमा भन्नुहुन्छ, होइन? माथिबाट शक्ति प्राप्त नहुन्जेल तिमीहरू यही सहरमा बसिरह। अब यहाँनिर येशु प्रभुले चेलाहरूलाई के भन्नुहुन्छ, माथिबाट शक्ति पाएपछि मात्रै तिमीहरू परमेश्वरको सेवा गर्न सक्छौ। यो माथिबाटको शक्तिको कुरा महत्त्वपूर्ण छ। यी चेलाहरूलाई पेन्तिकोस्टको दिनमा माथिको शक्ति आएको थियो। तपाईँ र मेरो लागि माथिको शक्ति कतिखेर आउँछ, जुन बेलामा साँचो पश्चाताप। त्यही कारण तपाईँलाई म फेरि पनि दोहोऱ्याएर भन्छु, कतिजना मान्छेहरू क्रिस्चियन भएका छन्, तर पश्चाताप गरेका छैन, उनीहरूको जीवनमा पश्चातापको फल फलेको छैन, उनीहरू संसारको अन्धकारलाई अझै आफ्नो सफलताको त्यही मुख्य विषय स्वार्थलाई नै पुरा गरेर हिँडेका छन्। त्यो त त्यही भएर तपाईँलाई म भन्छु, कुनै व्यक्तिसँग एकछिन बस्यो भने ऊ कस्तो रहेछ भने उसको पश्चाताप कस्तो रहेछ सेकेन्डमा थाहा हुन्छ, किन हामीलाई बाइबल थाहा छ नि त, होइन? समस्या विडम्बना के हो भने धेरै मान्छेलाई बाइबल थाहा छैन, त्यसकारण कसले के भन्यो त्यसैको पछि लगाएर चाहिँ, यद्यपि त्यो चाहिँ पुरानो स्वभाव, पाप स्वभाव, शैतानको स्वभाव हुन्छ। त्यसैले क्रिस्चियनहरू त फरक हो नि, किनभने उनीहरूमा त ज्योति हुन्छ नि। ज्योति भनेको चाहिँ अन्धकारमा मात्रै पापका कुराहरू हुन्छन्, होइन? ज्योति चाहिँ परमेश्वरको स्वभावबाट आउने कुरा हुन्छ। अब यहाँ अर्को पद पढौँ, अनि त्यो चाहिँ 50 पद, अनि 50 पदमा के छ, तिमीहरूलाई येशु प्रभुले चाहिँ अब चेलाहरूलाई आशीर्वाद, अब यो समय के आएको छ, येशु प्रभु स्वर्गमा उचालिने बेला हुन लागिराखेको छ, त्यसपछि उहाँले तिनीहरूलाई बेथानियामा सम्म लैजानुभयो र आफ्नो हात उचालेर तिनीहरूलाई आशीर्वाद दिनुभयो। येशु प्रभुले ती चेलाहरूलाई आशीर्वाद दिनुभएको कुरा हामी यहाँ देख्दछौँ। अनि तपाईँले त्यसपछि 51मा हेर्नुभयो भने चाहिँ उहाँ स्वर्गमा उचालिएर लगिनु भयो, उनीहरूबाट चाहिँ छुट्टिनु भयो, होइन? यसरी येशु प्रभु स्वर्गमा लगिनु भयो, त्यो कुरा चाहिँ हामी यहाँ देख्दछौँ। त्यसपछि तपाईँले 52मा हेर्नुभयो भने, के अरे 52 र 53मा हेर्नुभयो भने एउटा क्रिस्चियनको साक्षीको कुरा यहाँ छ। तिनीहरूले अब जब येशु प्रभु बाँचानुभयो, उनीहरूले उपासना गरे भनेको चाहिँ परमेश्वरप्रति महिमा गर्न थाले, परमेश्वरप्रति ध्यान दिन थाले, परमेश्वरमा मग्न हुन थाले र बडो आनन्द साथ जेरुसलेमतिर फर्के। अब यी चेलाहरू येशु प्रभु क्रुसमा मर्नुहुँदा, गाडिनुहुँदा यिनीहरू चिन्तित थिए, यिनीहरू डरले लुकिरहेको थिए, यिनीहरू थरथर कामिरहेको थिए, यिनीहरू येशुलाई छोडेर भागिरहेको थिए। अब यहाँ येशु बौरी उठ्नु भएर यति कुरा गर्नुभयो, आशिष दिनुभयो, सबै कुरा भन्नुभयो, अब यिनीहरूलाई के भयो, यिनीहरू आनन्दले भरिए, उनीहरू परमेश्वरको प्रशंसा गर्न थाले। त्यसकारणले यो एउटा क्रिस्चियनको अनुभव, उनीहरू आनन्दित हुन्छन्। जो मान्छे आनन्दित छ नि, त्यसले नेगेटिभ कुरा, खराब कुरा, झगडाको कुरा, विद्रोह कुरा गर्दै गर्दैन। जो विद्रोह कुरा गर्छ त्यसकोमा आनन्द होइन, अर्कै कुरा हुन्छ, होइन? अनि तिनीहरू 52-53 पदमा के छ, परमेश्वरको प्रशंसा गर्दै मन्दिरमा निरन्तर रहन लागे। अब तिनीहरूको के हुन थाले, प्रभु येशूले दिएका आज्ञाहरू अनुसार उनीहरू त्यही गर्न थाले, तर उनीहरूको जीवनमा आनन्द अनि त्यसपछि प्रशंसा, परमेश्वरको प्रशंसा। त्यसैले कुनै पनि व्यक्ति यदि परमेश्वरमा साँच्चै नै नयाँ परिवर्तन भएको छ भने उसको जीवनमा चाहिँ परमेश्वरको महिमा हामी देख्दछौँ, ऊ आनन्दित हुँदछ एउटा, अर्को चाहिँ उसले परमेश्वरलाई महिमा दिन थाल्दछ, होइन? त्यसैले अब हामी प्रेरित 1 अध्यायको कुरा अलिकति हेर्छौँ। प्रेरित 1 अध्यायको 1-3 राज्यको विषयमा बताउनु भयो, विशेष गरी तपाईँलाई 3 पदमा पढ्छु, 1-2 यहाँ हेरौँ। प्रिय थियोफलस, लुका, डाक्टर लुकाले उसको साथी जो अन्य जाति हो थियोफलसलाई लुकाको सुसमाचार लेख्छन्, त्यसपछि यो प्रेरितको पुस्तक लेखेका छन्। येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुराका विषयमा मेरो पहिलो पुस्तकमा मैले लेखेको छु भनेपछि लुकाको सुसमाचारमा, होइन? अनि आफैले छान्नुभएका प्रेरितहरूलाई भने चाहिँ ती चेलाहरूलाई येशूले पवित्र आत्माद्वारा आज्ञा दिनुभएपछि उहाँ स्वर्गमा उचालिनु भयो, अघिको पदको यहाँ दोहोऱ्याउनु भयो, होइन? अनि त्यसपछि उहाँ स्वर्गमा लगिनु भयो, अनि लगिनु भएको दिनसम्मका सबै कुरा त्यस पुस्तकमा लेखिएका छन्। भनेको चाहिँ लुकामा उहाँले गरेको सबै कुराहरू त्यहाँ लेखिएको छ भन्ने कुरा चाहिँ हामीले त्यहाँ हेरौँ। अब 3 पद यहाँ महत्त्वपूर्ण छ। प्रेरित 1:3 के छ, आफ्नो दुःख भोगपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो। पहिलो कुरो यहाँनिर के छ, प्रेरितमा लुकाले भन्दैछन् येशु प्रभु बौरी उठेको कुरालाई चाहिँ यसरी प्रमाणित गर्नुभयो कि यी चेलाहरूकोमा उनीहरूले त येशुलाई भेटे, उनीहरू उहाँको घाउ के भन्छ त्यसलाई डोप पनि छामे, सबै कुरा उनीहरूलाई यति पख्त, उनीहरू निश्चय। त्यसैले तपाईँ र म आज येशुलाई विश्वास गर्ने हो भने येशु प्रभु बौरी उठ्नु भएको कुरालाई हामीले विश्वास गर्नुपर्ने हुन्छ नि, येशु प्रभुलाई विश्वास गर्नुपर्ने हुन्छ नि। त्यसपछि हामीलाई कन्फिडेन्स आउँछ, त्यसपछि हामीलाई भरोसाको विश्वास आउँछ, होइन? अनि त्यो हो कि होइन जस्तो लाग्छ भनेदेखि त आउँदैन नि, त्यो हो कि होइनबाट ये पक्का उहाँ प्रभु हुनुहुन्छ, परमेश्वर हुनुहुन्छ भन्ने कुरा त उहाँको वचनद्वारा र उहाँको आत्माद्वारा हामीले बुझ्छौँ। उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभएको थियो ती चेलाहरूको अगाडि, होइन? अनि 40 दिनसम्म उहाँ तिनीहरू कहाँ देखा पर्नु भयो अनि परमेश्वरका राज्यको विषयमा तिनीहरूलाई बताउनु भयो। यसो प्रभुले चेलाहरूलाई परमेश्वरको राज्यको विषयमा बताउनु भएको थियो। तर यहाँनिर एउटा पोइन्ट के छ भनेदेखि, यहाँ चेलाहरूले अहिले सोद्धैछन्, होइन, परमेश्वरको राज्य चाहिँ, इजरायलको राज्य चाहिँ कहिले सुरु गर्ने भनेर, होइन, इजरायलको राज्य कहिले सुरु गर्ने। तपाईँले यहाँ 4 र 5मा हेर्नुभयो भने यहाँनिर यसरी छ, तिनीहरूसँग भोजनमा बस्नुहुँदा उहाँले तिनीहरूलाई यस्तो आदेश दिनुभयो, तिमीहरू जेरुसलेमबाट कतै नजाओ र पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर, यसबारे तिमीहरूले मबाट सुनेका छौ, किनभने युहन्नाले त पानीले बप्तिस्मा दिए तर अबका दिए थोरै दिनमा पवित्र आत्माद्वारा तिमीहरूले तिमीहरूको बप्तिस्मा हुनेछ। अब यहाँनिर चेलाहरूको पवित्र आत्माको बप्तिस्मा भइसकेका थिएन येशु प्रभु जाँदै गर्नुहुँदा, तर हामीलाई थाहा छ प्रेरितको पुस्तक 2 अध्यायमा पवित्र आत्मा आउनु भएपछि उनीहरूलाई पवित्र आत्माको बप्तिस्मा हुन्छ, उनीहरू पवित्र आत्मा उनीहरूमा आएर रहनुहुन्छ। अब तपाईँ र म आज जो छ नि, हामीलाई कहिले हुन्छ? बाइबलमा के छ भनेदेखि, हामीलाई जुन बेलामा तपाईँ र म येशूलाई प्रभु स्वीकारेर, होइन, उहाँमाथि विश्वास गर्छौँ अनि युहन्ना 1 अध्यायको 12 पदमा उहाँलाई ग्रहण गर्छौँ अनि 13 पदमा परमेश्वरले हामीलाई उहाँको आत्माबाट नयाँ गरी जन्म दिनुहुन्छ, त्यो सबै कुरा पवित्र आत्मा हामीमा आएपछि हुन्छ। त्यसकारण हाम्रो हामीमा पवित्र आत्माको बप्तिस्मा भन्नुहोस् अथवा पवित्र आत्मा आएर रहनु हुने कुरा चाहिँ जब हामी उहाँलाई ग्रहण गर्छौँ, पवित्र आत्मा आउनुहुन्छ। जबसम्म पवित्र आत्मा मानिसमा आउनुहुन्न उनीहरूमा जीवन हुन सक्दैन। त्यस कारणले अब धेरै किसिमको टिचिङहरू छ जुन चाहिँ पवित्र आत्मा आउनुभएको कुरामा चाहिँ विभिन्न भाषा बोल्नु पर्यो, यो सबै बाइबलमा क्लियर छैन। तर एउटा कुरा के छ भने, विभिन्न भाषा कसैले बोल्यो होला तर नबोलेर पनि, अथवा यो पवित्र आत्माको बप्तिस्मा चाहिँ दोस्रो के भन्छ, सेकेन्ड ब्लेसिङ होइन, विश्वासी नयाँ जीवन पाउने कुरामा, नयाँ गरी जन्मिने कुरामा पवित्र आत्मा आउनु भएपछि अनि उसमा पवित्र आत्माले उसलाई सजीव पार्नुहुन्छ, होइन, पवित्र आत्माको बप्तिस्मा त्यही बेलामा उनीहरूको हुन्छ भनेर हामी सिक्दछौँ। अब यहाँनिर प्रेरित 1:6मा चाहिँ के छ, अब यहाँ यिनीहरूले चाहिँ अझै, यिनीहरूले यो प्रश्नमा के हुन्छ, यिनीहरूले अझै बुझेका छैनन्, येशु प्रभुले यत्रो कुरा सिकाउनु भयो यिनीहरूले बुझेनन्। यसकारण जब प्रेरितहरू भेला भए तब तिनीहरूले उहाँलाई सोधे, हे प्रभु, के तपाईँले इजरायल राज्यको पुनर्स्थापन गरिदिनु हुनेछ? यिनीहरूको विचार अझै पनि, जो यहुदीहरूको सोच हो, उनीहरूलाई रोमीको त्यो थिचोमिचोबाट, संसारिक कुराहरूबाट एउटा शक्तिशाली राजा आएर दाउदको सिंहासनमा बसेर उनीहरूलाई छुटकारा दिने, इजरायलको साँचो राज्य सुरु गर्ने, यस्तो खालको संसारिक नै तवरको सोचाइ छ यहाँ पनि, यत्रो समय अझ येशू प्रभु बौरी उठिसक्नु भएपछि। तर जबसम्म उनीहरू भित्र पवित्र आत्मा आउनुहुन्न, उहाँ उनीहरूले साँचो रूपान्तरण आफ्नो जीवनमा पाएका हुँदैनन् र सबै कुरा बुझ्ने ज्ञान पाएका हुँदैनन्, त्यो कुरो देखिन्छ। त्यसकारण तपाईँ र मैले पनि यो कुरालाई के गर्न सक्छौँ, जबसम्म तपाईँ र म आफैमा पवित्र आत्माबाट नयाँ जन्म पाउँदैनौँ, त्यही कारणले कतिचोटि मान्छेको जीवनमा पापकै फल देखिन्छ। अब के कुरा मैले दोहोऱ्याउनु परेन, पापको फल जसँग भइरहेको छ नि निरन्तर, कहिलेकाहीँ एकाल झुकल भने छुट्टै छ, त्यो पनि हुनु हुँदैन। त्यो चाहिँ के हुन्छ, त्यो पवित्र आत्मा पाएर उसले चाहिँ नयाँ जन्म पाएको नभएको अवस्था त्यस्तो हुन्छ। तर पवित्र आत्मा पाएर नयाँ जन्म पाएको व्यक्ति त येशु जस्तो नयाँ हुन्छ, त्यही कुरो बाइबलमा पटक पटक भनिएको छ, होइन? त्यसैले यहाँनिर चेलाहरूले सोधेको प्रश्न चाहिँ इजरायलीहरूको राज्य नै छ। अब येशु प्रभुले त्यसको जवाब कसरी दिनुहुन्छ, उहाँले तिनीहरूलाई भन्नुभयो, पिताले आफ्नो अधिकारद्वारा तोक्नु भएको बेला वा समय जान्ने तिनीहरूको काम होइन। किनभने प्रभुले यिनीहरूले बुझ्दै नबुझेको देखेर अनि प्रभुले यो कुरा यहाँ भन्नुहुन्छ। वास्तवमा तपाईँले योहन्नाको सुसमाचारमा हेर्नुभयो भने सायद 14 अथवा 16 मैले सबै कुरा भन्यो भने तिमीहरूले बुझ्न सक्दैनौ, सहन सक्दैनौ, तर जब पवित्र आत्मा आउनुहुन्छ मेरो कुरा लिएर तिमीहरूलाई बुझाइदिनुहुन्छ। त्यसकारण पवित्र आत्माले चाहिँ मान्छेहरूलाई खासमा येशु प्रभुको बारेमा अझै बुझाइदिने र येशुमा मान्छेलाई गहिरो बनाउने काम चाहिँ पवित्र आत्माले गर्नुहुन्छ भनेर हामी बुझ्दछौँ। त्यसकारणले हाम्रो यहाँ आज यो सबै अध्ययन गर्दै गर्दाको फोकस के हो भने तपाईँ र मेरो जीवन साँच्ची नै येशूमा छ, यो मुख्य कुरा हो। हामीलाई के पवित्र आत्माले डोर्याइराख्नु भएको छ कि पवित्र आत्मा पाएपछि जो शक्ति पाइन्छ अनि त्यो शक्तिद्वारा यहाँ लेखा छ नि येशू प्रभुले, यो वास्तवमा यो पद चाहिँ अति शक्तिशाली रहेछ, यति महत्त्वपूर्ण रहेछ। हरेक मण्डलीको गवाही, हरेक मण्डलीको सेवाकाई, हरेक मण्डलीको उद्देश्य र दर्शन यसमा आधारित छ। यो प्रष्ट बुझ्नुपर्ने रहेछ, होइन? यहाँ के छ, पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू जेरुसलेममा सारा यहुदिया सामरिया र पृथ्वीको अन्तिम छेउसम्म मेरो साक्षी हुनेछौ। त्यसैले पवित्र आत्मा आउनु भएपछि हामीले शक्ति पाएर हामी गवाही हुने कुरा यहाँनिर छ, होइन? येशूको गवाही। त्यसकारण यो भनेको चाहिँ साँच्ची नै ठुलो परिवर्तनको कुरा छ यहाँ। अनि त्यसकारण यो शक्ति पाउने कुरा यसलाई अझै गहिरो प्रकारले हेर्न हामीसँग समय छैन। जबसम्म पवित्र आत्मा मानिसमा आउनु भएको हुन्न, उनीहरूले साँच्ची उद्धार पाएको हुन्न, उनीहरूले शक्ति पाएको हुन्न। अनि धेरै मान्छे बप्तिस्मा लिन्छन्, बाइबल पढ्छन्, बाइबल पनि सिकाएछन्, प्रचार पनि गर्न सक्छन्, सबै हुन्छ, तर नयाँ जन्म नपाएको हुनसक्छ। तपाईँलाई म एउटा पद पढ्न चाहन्छु यहाँ, रोमी 8:9 पद। यदि साँच्चै परमेश्वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने तिमीहरू पापमय स्वभावमा होइन। यहीँबाट तपाईँले देख्नुहुन्छ कुनै व्यक्तिमा पवित्र आत्मा साँच्चै पाउनु भयो, नयाँ जन्म भयो कि भएन। किनभने धेरै मान्छेहरू संसारको मान्छे भन्दा पनि दुष्ट क्रिस्चियनहरू देखिन्छ। यो दुष्ट गर्नेहरू तपाईँलाई प्रष्ट थाहा हुनुपर्छ कि उनीहरू सायद प्रभुलाई चिन्दैनन्, सायद उनीहरूमा पवित्र आत्मा हुनुहुन्न, सायद उनीहरूले नयाँ जन्म पाएको छैन। यो बाइबलको आधारमा, किनभने हामी दुष्ट, पावलले 2 कोरिन्थी 5:17 त कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि, पुरानो बिति गए, अब सबै नयाँ आएको छ। अनि पुरानो स्वभाव छ भनेदेखि पवित्र आत्मा पाएको हुँदैन, होइन? तर पवित्र आत्मामा हुन्छौ, यदि फेरि साँच्चै परमेश्वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने तिमीहरू पापमय स्वभावमा होइन तर पवित्र आत्मामा हुन्छौ। अनि पापमय स्वभाव र पवित्र आत्माको फलको बारेमा गलाती 5:19-21 त्यो चाहिँ पापमय स्वभावको फल, अनि 22 र 23 चाहिँ पवित्र आत्माको फल। अनि तपाईँले 22 र 23 फल भएको मान्छे कसैको विरुद्धमा विभिन्न किसिमका प्रोपगान्डा गरेर हिँडे देख्नु भएको छ, तर कुनै मानिसमा ख्रिस्टको आत्मा हुनुहुन्न भने त त्यो उहाँको हुँदै होइन। यो सिरियस प्रश्न हो, हामीले आफैलाई जाँच्नुपर्छ। मैले अस्ति नै भनेको थिएँ नि तपाईँलाई, एक हप्तामा कति घन्टा हुन्छ, हरेक घन्टा तपाईँको क्रियाकलाप जे जे हुन्छ, दिमाग केमा जान्छ, काम केमा जान्छ, मुख केमा जान्छ, आँखा कहाँ जान्छ, त्यो भित्र तपाईँले पाप स्वभावको कुरा गर्नुभयो कि पवित्र आत्माको पवित्रताको कुरा गर्नुभयो, त्यहाँबाट तपाईँलाई थाहा हुन्छ कि तपाईँ कहाँ हुनुहुन्छ। तर हामीलाई परमेश्वरको सहायता चाहिन्छ जसले गर्दा हामी पवित्रतामा अगाडि बढ्न सक्छौँ, होइन? त्यसैले सुसमाचारमा भरोसाको विश्वासपछि मानिसहरू उहाँको आत्माबाट नयाँ जन्म पाएका हुन्छन्। त्यो भनेको चाहिँ टोटल्ली संसारका कुरा र संसारका लोभ स्वार्थी सब कुरा त्यागेर परमेश्वरमा येशूमा आफ्नो जीवन सुम्पिनुपर्छ। अनि उहाँको आत्मामा नयाँ जन्म पाएकाहरू केवल आश्चर्यचकित, के भन्छ यो आश्चर्य काम र चिन्हहरूको कुरा गर्छ नि मान्छेले, रोग विषेक पार्ने यान टेन 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 टेन, तर बाइबलमा सुसमाचारमा अथवा अहिले येशू प्रभुले यो हिब्रूमा यो आश्चर्य काम र त्यो चिन्हको केही कुरा छैन। एउटा महत्त्वपूर्ण कुरा के छ भनेदेखि पापको शुद्धि गर्ने कुरा छ, पापको शुद्धि गर्ने कुरा छ। त्यसकारणले येशू ख्रिस्टले क्रुसमा गर्नुभएको जुन काम छ त्यो बाहेक अरू कुरा महत्त्वपूर्ण त्यहाँ देखाएको छैन। धेरै मान्छेहरू चाहिँ प्रचारकै बनेर हिँड्छन् खालि के भन्छ चङ्गाईको लागि रे, खालि के कुराको लागि रे, तर परमेश्वरको वचनमा त्यस्तो कुरा छैन। त्यो कुरो हामीले प्रष्ट बुझ्नुपर्ने हुन्छ। त्यसकारणले खास हामीले परमेश्वरको सुसमाचार प्रचार गर्ने कुरामा चाहिँ येशूको क्रुसलाई ध्यान दिनुपर्छ, जुन चाहिँ 1 कोरिन्थीमा पावलले राम्रोसँग विचार गर् भनेका छन्। त्यहाँ 3:2, 3:4 तपाईँले देख्नुहुन्छ, कारण नयाँ जन्म पाएकाहरूमा उहाँको आत्मा रहनुहुन्छ र उहाँको आत्माको शक्तिले उहाँको साक्षी हुने कुरामा हरेक विश्वासीलाई शक्ति दिइराखेको हुन्छ। त्यही कुरो प्रेरित 1:8 भन्न खोजेको कुरा त्यो हो। हामी हिब्रू एक अध्यायको एकदेखि तिनसम्म जसरी हेरिराखेका थियौँ, त्यहाँ उहाँले भन्नुभएको छ पाप शुद्धिकरण होइन, तपाईँले यहाँ छैन, पाप शुद्धि यहाँनिर छ, पाप शुद्धिकरण होइन को कुरा चाहिँ हिब्रूमा भनिएको छ, पाप शुद्धिकरण यसमा होला। यहाँनिर के छ, सम्पूर्ण विश्वलाई या सम्हाल्नुहुन्छ पापको शुद्धि गर्नु भएपछि। वास्तवमा यो पापको शुद्धि गर्नु भएपछि भन्ने अर्को अनुवादहरूमा अर्कै छ, तर आज म त्यो गर्न थालेँ भने तपाईँलाई भ्याउँदैन। पापको शुद्धि चाहिँ परमेश्वर आफैले हामीलाई गर्नुभएको छ, त्यो भनेको चाहिँ क्रुसमा बलिदान भएर तपाईँ र मेरो लागि पापबाट स्वतन्त्र हुने, शुद्ध हुने बाटो बनाउनु भयो होइन। त्यसकारणले उहाँ त्यसपछि उहाँ उच्च सिंहासनमा परमेश्वरको दाहिने बाहुलीमा विराजमान हुनुहुन्छ, त्यो कुरो हामी यहाँ देख्दछौँ। पाप शुद्धिकरणको कुरा हामी यहाँ देख्दछौँ। त्यसैले सुसमाचार घोषणा र जीवनमा प्रदर्शन गर्ने कुरा हो, जुन चाहिँ परमेश्वरको आत्माको शक्ति पाएपछि मात्र सम्भव छ। अनि तपाईँ र म गवाही हुने, सुसमाचार बाँड्ने कुरा चाहिँ उहाँमा भरोसा गरेर गर्ने कुरा, उहाँको शक्तिमा। अनि तपाईँले यदि उहाँको शक्तिमा, उहाँको गवाही साक्षी बन्ने बोलीद्वारा मान्छेलाई बाँडेर अथवा जीवनद्वारा व्यवहारमा, यो दुइटै कुरामा के हुन्छ, परमेश्वरको आत्माको शक्ति चाहिन्छ। तर जब जब तपाईँ त्यो बाटो हिँड्नुहुन्छ तपाईँ आनन्दित हुनुहुन्छ, किनभने तपाईँमा परमेश्वरको उपस्थिति तपाईँलाई थाहा हुन्छ। हामी क्रिस्चियन हौँ भनेर भन्ने तर यस्तो खालको जीवन नजिउने व्यक्ति होइन, अनि अथवा त्यो व्यक्तिको मुख्य जीवनको लक्ष्य चाहिँ सुसमाचार प्रचार गर्नु हुनुपर्ने, उहाँको लागि साक्षी हुनु पर्ने कुरा चाहिँ वास्तवमा हो। जो मान्छे ख्रिस्टमा साँच्चै विश्वास गर्छ उहाँको गवाही हुनुपर्ने हो। वास्तवमा प्रेरितको पुस्तकमा सबै कुरा हामीले प्रेरित एक अध्यायदेखि पढ्दै गयौँ भने पावलको कन्भर्ट हुँदासम्म पुरै प्रेरितमा जसरी मण्डली सुरु भयो विभिन्न कुराहरू त्यहाँ भएका छन्। सबै के हुन्छ, पवित्र आत्माद्वारा मण्डलीलाई कसरी बढाउनु भयो भन्ने कुरा परमेश्वरको शक्ति भने। आज तपाईँ र म जहाँ गइराखेका छौँ, मण्डली हाम्रो बिचमा जतिजना व्यक्तिहरू छन् ती मण्डली, तिनीहरूको बिचमा पवित्र आत्माको काम हुन जरुरी छ, प्रेरित 1:8 हुन जरुरी छ, किनभने हामीमा साँच्चै परिवर्तन हुन जरुरी छ। यसो संसारमा पिताकै इच्छा पुरा गर्न आउनुभयो संसारमा होइन, जुन पाप क्षमाको बाटो तयार पार्नु थियो। अनि हामी हिब्रू 1:3 यही देख्छौँ होइन, पाप शुद्धि, पाप क्षमाको बाटो तयार। त्यही कारणले उहाँले भन्न सक्नुभयो कि बाटो सत्य र जीवन म हो होइन। अनि त्यसपछि के हुन्छ, हामी जब उहाँलाई ग्रहण गर्छौँ हामी सबै पाप कर्मबाट पश्चाताप गरेर उहाँको जस्तो पवित्रतामा जिउन थाल्छौँ। भनेको चाहिँ पश्चाताप, मैले 180 डिग्री फर्किने, हाम्रो मार्ग छोडेर येशूको मार्गमा जाने, तर पुरानो स्वभाव सबै कुरालाई, क्रियाकलाप सबै कुराहरू चाहिँ हामीले त्यागेको हुन्छौँ। साँचो पश्चातापबाट यो सबै कुरा हुन्छ। अब हामीमा सबै शैतानबाट आएको के भन्छ स्वभाव, शैतानका खालका व्यवहारहरू हामीमा बन्द हुन्छ। जस्तो हामी मान्छेलाई डाढ गर्ने, मान्छेसँग मिल्न नसक्ने, आफ्नो लोभ गर्ने, भित्र र बाहिर छुट्टै खालको व्यवहार गर्ने, यस्तो मान्छेहरू हुन्छौँ नि होइन। तर स्वतन्त्र, हामी यदि स्वतन्त्र भएका छौँ त्योबाट भने, त्यो चाहिँ परमेश्वरको आज्ञा पालनबाट। यहाँ युहन्नाले पहिलो के अरे येसु प्रभुले भन्नुभएको युहन्नाको 8:31-32 के छ, येसुले आफूमाथि विश्वास गर्ने यहुदीहरूलाई भन्नुभयो, तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेला हौ, तब तिमीहरूले सत्य के हो सो जान्नेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र गर्नेछ। परमेश्वरको वचनमा, येसुको वचनमा रहनु भनेको चाहिँ के हो, आज्ञा पालन। अनि वचनले हामीलाई स्वतन्त्र बनाउँछ, सत्य त्यताबाट थाहा हुन्छ जब आज्ञा पालन गर्छौँ। त्यसमा तपाईँ र मेरो जीवनमा आज्ञा पालन एकदमै महत्त्वपूर्ण कुरा हो। अनि त्यो अवस्थाको मान्छे जो आज्ञा पालन र स्वतन्त्रतामा छ, आज्ञाकारी छ, हामी विद्रोह गर्ने, ईर्ष्या गर्ने, विश्वासघात गर्ने, घमण्ड गर्ने, लोभ फुट, झुट, सांसारिक विकृति, ती सबै अन्धकारका कुराहरू हामीबाट सबै हटिसकेका हुन्छन्। हामी चाहिँ ख्रिस्टका हौँ भने हामी साँच्ची नै हाम्रो स्वभाव, व्यवहार, हरेक कुरामा नयाँ सृष्टि भएका हुन्छौँ। पुरानो स्वभाव बितिगएको छ, जुन चाहिँ हामीले पहिलो दोस्रो कोरन्थी 5:5 सत्रमा त्यो कुराहरू देख्छौँ, होइन? हामी चाहिँ अलग भएका हुन्छौँ, संसारबाट अलग भएका हुन्छौँ, पुरानो कुरा बितेको हुन्छ, सबै नयाँ भएको छ। यो नयाँ जन्मबाटको नयाँ जीवन ख्रिस्टको शरीरमा ख्रिस्टको खातिर जिउन थालेको हुन्छ। जो मान्छे नयाँ जीवन हुन्छ उसको जीवनको सबभन्दा मुख्य लक्ष्य चाहिँ परमेश्वरको महिमा खोज्छ, पैसा होइन, अपर्च्युनिटी होइन, पद होइन। तर तपाईँले भेटेको ख्रिस्चियन मध्ये 9 जना 10 जनामा ठ्याक्क उल्टा भेट्नुहुन्छ। उसलाई पद चाहिएको छ, उसलाई मान्यता चाहिएको छ, उसलाई पैसा चाहिएको छ, उसलाई सबै कुरो मेरो बनाउनु परेको छ, अझ चर्च पनि उसले आफ्नो राज्य बनाउनु खोज्छ। बुझ्नुहुन्छ? ख्रिस्टका मान्छेहरू एकदम ती सबै कुराबाट आउट हुन्छ। उसको एउटा उद्देश्य हुन्छ परमेश्वरको महिमा गर्ने, येशूको इच्छा गर्ने। त्यही कारणले गलत ख्रिस्टियनिटी र झुट्टा ख्रिस्टियनिटी थाहा पाउनुपर्छ, सही ख्रिस्टियनिटी थाहा पाउनुपर्छ। त्यही कारणले हामीले परमेश्वरको वचनबाट मात्रै यो सबै कुरा थाहा पाउन सक्छौँ। अब शैतानबाट आएको स्वभावको हाम्रो जीवनमा अन्त भएको हुन्छ, होइन? शैतानबाटको स्वभाव हाम्रो जीवनमा अन्त भएको हुन्छ। तपाईँले पावलले गलाती 2:20 यही कुरा भन्न खोजेको, यो ऱ्याडिकल लाग्छ, म ख्रिस्टियनको क्रुसमा टाँगिएको छु भनेको म भन्ने कुरा चाहिँ गयो त त्यहाँ। मलाई न पद चाहियो, न पैसा चाहियो, न सबैले मान्यता दिनु पऱ्यो, न सबैभन्दा माथि हुनु पऱ्यो, न अपर्च्युनिटी चाहियो, नो। क्रुसमा मर्नु भनेको के हुन्छ? मृत्यु भइसकेपछि मुर्दाले केही पनि चाहँदैन। अब उपरान्त जिउने म होइन, पावल अझै जिउँछ तर ऊ आफू होइन, ख्रिस्ट ममा जिउनुहुन्छ। अब त ख्रिस्टको लागि उहाँको स्वभावमा, उहाँको महिमामा, उहाँको इच्छा गर्नमा, केवल ख्रिस्टको लागि जुन जीवन शरीरमा अहिले म जिउँछु, ख्रिस्टमा ख्रिस्टमा जिउनुहुन्छ, त्यो शरीरमा जिउँदैछु, अनि त्यो चाहिँ परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु। सी, परमेश्वरको पुत्रमा विश्वास गरेर जिउने भनेको चाहिँ उहाँको शक्तिमा जिउने, अनि त्यस्तो शक्तिमा जसले मलाई प्रेम गर्नुभयो, कसले? येशूले, परमेश्वरको पुत्रले मलाई प्रेम गर्नुभयो, उहाँमा विश्वास गर्छु, अनि मेरो निम्ति आफैलाई उहाँले अर्पण गर्नुभएको छ। त्यसकारण पावलले यो पदमा यसरी आफ्नो जीवनको मुख्य कुरा भन्दछन्। हामी हरेकको जीवनमा वास्तवमा यो हुनुपर्छ। वास्तवमा पावलले फिलिपी 3 अध्यायमा त्यसको 8-11 तपाईँले हेर्नुभयो भने यो संसारिक र परमेश्वरीय कुराको बारेमा उसले कसरी महत्त्व दिन्छ। त्यही कारण तपाईँलाई क्लियर थाहा हुन्छ, जो मान्छे नाम खोजिरहेछ, जो मान्छे स्वार्थ पुरा गर्नु खोजिरहेछ, तर तपाईँले, मैले अघि सुरुमै भनिसकेँ नि, मैले भेटेका 10 जनामध्ये 9 जना त्यस्ता छन्। त्यही कारणले प्रियहरू हो, तपाईँ र म परमेश्वरको वचन प्रष्ट बुझ्नुपर्छ। हामीले जिउने जीवन र प्रचार गर्ने सन्देश येशु प्रभुलाई उचाल्ने हुनुपर्छ प्रियहरू। त्यसमा पवित्र आत्माको शक्ति हुन्छ, त्यसबाट मानिसहरू विश्वासमा आउन सक्छन्। त्यस कारणले यो एकदमै महत्त्वपूर्ण कुरा छ भनेर हामी बुझ्दछौँ। कहाँनिर पुऱ्याएँ मैले भने, घरिघरि, यहाँनिर के छ भनेदेखि, तब मात्र हामी गवाही हुन सक्छौँ। अर्को खण्डमा घरिघरि हेर्ने गर्छौँ हामीले, सधैँ हामीले यो, तपाईँले कचोटि हेर्नुहुन्छ होइन, प्रकाशको पुस्तक 5 अध्यायमा पनि यी परमेश्वरका जनहरू जब परमेश्वरलाई पुकारा गर्छन्, परमेश्वरको महिमा गर्छन्, उनीहरूले के कुराहरू भनेर महिमा गर्छन्। तपाईँले आश्चर्यकर्म गर्नुभयो, तपाईँले चङ्गाई गर्नुभयो, रोगी विषेक पर्नुभयो, तपाईँ पानीमा, यो सबै कुरा, त्यो चिन्ह, यो सबै कुरा गए। एउटा कुरा महत्त्वपूर्ण, येशू ख्रिस्ट मेरो पापको लागि क्रुसमा मर्नुभयो, मलाई शुद्ध गर्न, त्यो सबभन्दा महत्त्वपूर्ण कुरा। त्यस कारणले यो चिन्हको पछि मात्रै लाग्ने जरुरी छैन भनेर हामी बुझ्छौँ, होइन? सो हामीले आफ्नो वरदानको बारेमा पनि कुरा गर्नु परेन, मैले कति गरेका छु भन्ने कुरा गर्नु परेन, तर येशू ख्रिस्ट उहाँ क्रुसमा मर्नु भएको, त्यही कुरो पावलले भन्छ नि, उहाँले यस संसारमा गर्नुभएको कुरा जुन हो त्यसलाई उल्लेख गरेको छ त्यहाँ। अनि तपाईँलाई म त्यो प्रकाश 5:9 पढ्न चाहन्छु। यहाँ यस्तो लेखेको छ, तिनीहरूले यसो भन्दै एउटा नयाँ गीत गाए, तपाईँ यो चर्मपत्रको मुठो लिने र यसका मोहरहरू तोड्ने योग्य हुनुहुन्छ, तपाईँ मारिनुभयो। देख्नुभयो यहाँनिर यी प्रकाशमा, यी परमेश्वरलाई महिमा दिने व्यक्तिहरूले के कुरा दोहोऱ्याउँछन्? तपाईँ मारिनुभयो आफ्नो रगतद्वारा, तपाईँले परमेश्वरको निम्ति हरेक कुल भाषा का मानिस र जातिबाट मानिसहरूलाई छुटकारा दिनुभयो। मानिसहरू हरेक किसिमका जातिबाट, होइन, तपाईँ र म एउटा जातबाट हो, नेपालबाट, परमेश्वरले, येशूले आफ्नो रगतद्वारा। त्यसैले यहाँनिर येशूको रगतको महत्त्व छ, येशूको रगतको महत्व छ, अनि यो कुरा हाम्रो जीवनमा पनि महत्त्वपूर्ण हुनुपर्छ। हरेक कुल भाषा जातिबाट उहाँले हामीलाई छुटकारा दिनुभएको छ, अनि यो कुरो महत्त्वपूर्ण छ। तपाईँलाई एफिसी 1:7 पढ्न चाहन्छु। उहाँको अपार अनुग्रह अनुसार ख्रिस्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रो पापको क्षमा पाउँछौँ। तपाईँ र मेरो उद्धार र पापको क्षमा येशूको रगत जो क्रुसमा बगेको थियो त्यसद्वारा। त्यसरी उहाँले जुन बलिदान हुनुभयो हो त्यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। अनि त्यही कुरो कोरन्थमा पावलले भन्दछन्, हामी बाठो हुने गरेर बुद्धिमा आएनौँ, तर क्रुस र उहाँको क्रुसको बारेमा त्यहाँनिर लेखेको छ, होइन, येशु ख्रिस्ट र उहाँको क्रुस, त्यसमा मात्रै घमण्ड गर्छु भनेर त्यहाँ लेखेको छ। ख्रिस्टको रगतद्वारा हामी उद्धार पाएको छौँ र हाम्रो पाप क्षमा भएको छ। अनि त्यस्तै प्रकाश 5 उहाँको आराधना र प्रशंसा मानिसहरूले गरेको हामी देख्दछौँ। उहाँले आफ्नो रगतद्वारा छुटकारा दिनुभएको छ। क्रिस्चियनको नयाँ जीवनको प्रमाण अब उसको ऊ चाहिँ पापको कमारा होइन, पापबाट छुटकारा पाएर परमेश्वरको धार्मिकतामा जिउने व्यक्ति हुन्छ, अनि त्यो चाहिँ नयाँ कुरा हो। बाइबलमा यो धार्मिकतामा जिउने व्यक्ति एकदमै महत्त्वपूर्ण छ, धार्मिकतामा जिउने व्यक्ति। अनि यहाँ पापको शुद्धि गर्नुभएको कुरा यहाँ महत्त्वपूर्ण छ, अनि लेखिएको छ उहाँ आफैले हामीलाई हाम्रो पापबाट शुद्धि गर्नुभएको छ। वास्तवमा तपाईँले अर्को अनुवादमा हेर्नु भने उहाँ आफैले भन्ने शब्द त्यहाँनिर लेखेको छ, उहाँ आफैले हामीलाई हाम्रो पापबाट शुद्धि गर्नुभएको छ। येशु प्रभुको कुरा गर्दा मरुभूमिमा परीक्षित हुँदा, जब येशु प्रभु मरुभूमिमा 40 दिनसम्म परीक्षामा पर्नु भएको थियो, अथवा गेत्सेमनीमा प्रार्थना गर्दा उहाँको पसिना रगतमा आएको थियो, त्यतिखेर उहाँलाई धेरै कष्ट भएको थियो। अनि त्यहाँ तपाईँले बाइबलमा हेर्नु भने त्यही अवस्थाहरूमा स्वर्गदूत आएर उहाँलाई शक्ति दिएको अवस्था पाउनुहुन्छ। तर जुन बेलामा येशू प्रभु क्रुसमा मर्नु भएको थियो, कोही पनि आएको छैन, उहाँले एक्लै सबै कुराबाट त्यागिएर निरीह भएर त्यहाँ दिनुभएको थियो। किनभने त्यो क्रुसको बलिदान चाहिँ त्यसै गरी गर्नु पर्थ्यो, उहाँले सबभन्दा बढी त्यागिनु पर्थ्यो, किनभने त्यहाँ क्रुसमा परमेश्वरको पाप प्रतिको जो क्रोध छ त्यसको दण्ड तिरिँदै थियो। त्यसैले परमेश्वरले आफ्नै पुत्रलाई यति सङ्कष्ट र त्यागेर उहाँले भन्नुहुन्छ नि, मलाई किन त्याग्नु भयो, थाहा छ तपाईँलाई, यति ठुलो बलिदान गर्ने प्रभुलाई हामी ख्याल ख्याल गर्नु हुँदैन। हामीले उहाँको सेवा गर्ने, हामीले उहाँलाई प्रेम गर्ने, उहाँको नाम लिने एकदमै गौरवसँग लिनुपर्छ, एकदमै समर्पणतासँग लिनुपर्छ, एकदमै सत्यवादी भएर जिउनुपर्छ। परमेश्वरको पछि लाग्ने कुरामा हामी कति पनि बाँकी राख्नु हुँदैन। हाम्रो पापको दण्ड तिर्न क्रुसले येशू ख्रिस्टले यो सबै भोग्नु भएको थियो, उहाँको कष्ट सबै उहाँले सहनु भएको थियो भनेर चाहिँ हामी त्यहाँ देख्दछौँ। त्यसैले पापको दण्ड चुकाउनु येशू प्रभुले यो सबै कुरा गर्नुभयो, जसले गर्दाखेरि उहाँले हामीलाई स्वतन्त्र गर्न सक्नु भएको होस्। त्यसैले हामी पनि आफै पनि क्रिस्चियन भएर यस्तो भयानक पापलाई ख्याल ख्याल गर्ने, त्यसमा खेलाँची गर्ने धेरै मान्छेहरू खेलाँची गरिरहेछन्, होइन? त्यस कारणले एउटा पोइन्ट फेरि पनि दोहोऱ्याउनु पर्छ, मान्छेहरू पाप जीवनमा गरिराख्छन्, घमण्ड गरिराख्छन्, मान्छेपट्टि ईर्ष्या गर्छन्, भित्र र बाहिर छुट्टै व्यवहार गर्छन्, यतिखेर मान्छेलाई खुट्टो तान्छन्, मान्छेलाई अर्काको विरुद्धमा खडा गर्छन्। विशेष अगुवा पास्टरलाई धेरै गाह्रो हुन्छ, मलाई थाहा छ नि, म पास्टर 13-14 वर्ष त्यहाँ काठमाडौँमा बस्या हो, मान्छेले कसरी दुःख दिन्छ क्रिस्चियनहरूले, बाहिरको मान्छेले त्यसरी दुःख दिँदैन, तर प्रियहरू हो, कतिचोटि ती मान्छेहरूले साँच्चै येशूलाई पछ्याउँछन्। हामीले प्रार्थना गर्नुपर्छ, हामी जो विश्वासी हौँ, अगुवाको काम गर्छौँ, हामी आफैलाई जाँच्नुपर्छ, हामीले मान्छेहरूलाई सिकाउनु पर्छ कि ख्रिस्टलाई साँच्चै पछ्याउने व्यक्ति चाहिँ पाप गर्न छोड्दछ, अनि त्यो कुरो हामीले साँच्चै सिकाउनुपर्छ। सबै स्वार्थ इगो भन्छ अङ्ग्रेजीमा, इगो, एभ्री वान हेज इगो, त्यही इगो यति गाह्रो छ कि त्यो पग्लिँदै पग्लिँदैन, मलाई थाहा छ, कहिलेकाहीँ पति र पत्नीको बिचमा छ, बाउ र आमा छोराछोरीको बिचमा छ, त्यहाँबाट थाहा छ तपाईँलाई, शैतानले सबभन्दा बढी अट्याक कसलाई गर्छ, परिवार, मण्डली, तपाईँको लागि सबभन्दा ठुलो अट्याक हुने ठाउँ परिवार, जुन चाहिँ आफ्नो हुनुपर्छ, मण्डली जो चाहिँ आफ्नो हुनुपर्छ, येशूको शरीर, तर त्यहाँ धेरै मान्छेहरू हुन्छन् जसले आफैलाई ख्रिस्टमा सरेन्डर गरेकै छैन, अझै शैतानको आत्माको शक्ति तिनीहरूमा काम गरिरहेको छ, घमण्ड, डाह, लोभ, पुरै भ्रष्टता, उनीहरू पुरै स्वार्थले भरिएका हुन्छन् प्रियहरू। ती कहिले पनि उनीहरूको दिमाग परमेश्वरको आत्माले कन्ट्रोल गरेको छैन। उनीहरू त्यस प्रकारले जिउनेहरू खालि सेवाको नाउँमा बदनाम हुन्, संसारिक फाइदाको पछि दौडेका हुन्छन्। कहिले पनि परमेश्वरको बोलावट के हो भनेर अलिकति आफूलाई नोक्सान सहेर काहीँ पछिल्लाएको छैन। जुन कुराले आफूलाई फाइदा दिन्छ आज त्यता दौडिन्छ। त्यस कारणले यस्तो खालको क्रिस्चियनिटीले मुक्ति दिया हुँदैन, म त त्यो भन्छु सिधै। के फाइदा भयो होइन? त्यही को के भन्छ, क्यान्सर लागेको मान्छेलाई ट्रेङ्कुलाइजरको इन्जेक्सन दिन्छ नि, दुख्दैन, विषय भयो भइन ठान्छ, भरे त रोगले त विषय हुँदैन नि। पाप त्यस्तो खालको हो। जबसम्म येशु ख्रिस्टमा पुरा पछ्याउँदैन, पश्चाप गर्दैन, त्यो ट्रेङ्कुलाइजर मात्रै गरेर आउँछ कतिजना होइन। त्यसैले त्यो सबै कुरा त्यागेको हुनुपर्छ। शैतानको स्वभाव र ख्रिस्टको अगाडि साक्षी हुने कुरा ठुक विपरीत कुरा हो। शैतानको स्वभावमा कोही पनि साक्षी हुन सक्दैन, येशुको स्वभाव आउँदाखेरि नयाँ जीवन हुन्छ, त्यो साक्षी हो। त्यस कारणले त्यस्तो खालको व्यक्ति धन्यवादी हुन्छ, विनम्र हुन्छ, वफादार हुन्छ, सत्य हुन्छ, आज्ञाकारी हुन्छ, पवित्र हुन्छ, इमान्दार हुन्छ, सहनशील हुन्छ, क्षमाशील हुन्छ, ऊ ज्योतिमा जिरहेको हुन्छ। ख्रिस्टको साक्षीको जीवन उसको जीवन हुन्छ। संसारको ढाँचा उसले त्यागेको हुन्छ, परमेश्वरलाई महिमा दिने जीवन, नयाँ जन्म पाएको येशु ख्रिस्टमा जिएको जीवन हुन्छ। महत्त्वपूर्ण कुरा, आफैलाई वचनको सत्यतामा जाँच्नुपर्छ कि तपाईँ र म ज्योतिमा हिँड्दैछौँ। त्यो एकदमै महत्त्वपूर्ण कुरा हो, ज्योतिमा हिँड्ने कुरा एकदमै महत्त्वपूर्ण कुरा हो। त्यस कारणले आफैले, हामीले भर्खरै हिब्रू 1:3 के छ, येशु प्रभु आफैले उहाँको रगतद्वारा हामीलाई पापबाट छुटकारा दिनुभयो होइन। त्यस कारणले सर्वोच्च परमेश्वरको दाहिने बाहुलीमा उहाँ विराजमान हुनुहुन्छ। वास्तवमा प्रभु येशुको यहाँनिर थुप्रै कुरा, अस्तिको हप्ता मैले तपाईँलाई सिकाएको थिएँ 6-7 कुराहरू, तपाईँले अस्तिको नोटमा हेर्नुपर्छ। त्यसको लागि येशुको बारेमा थुप्रै कुराहरू छ। उदाहरणको लागि परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप भनेर हामीले हेर्थ्यौँ, परमेश्वरकै महिमाको प्रतिबिम्ब भनेर हामीले हेर्थ्यौँ। परमेश्वर प्रभु येशुको बारेमा अर्को एउटा हेरौँ, प्रकाश 18:1 प्रकाशको पुस्तकमा, यसपछि ठुलो अधिकार भएका अर्का एउटा स्वर्गदूत स्वर्गबाट तल आइरहेका मैले देखेँ, तिनको वैभवले पृथ्वी उज्यालो भयो। तपाईँले यो मैले किन पढिरहेको छु थाहा छ? त्यो प्रकाशमा युहन्नाले देखेको प्रकाशमा उसले के देख्छ, एउटा स्वर्गदूत के भन्छ पृथ्वीमा आइरहेको छ स्वर्गबाट, त्यो एउटा स्वर्गदूत। अनि त्यो वैभव भनेको चाहिँ यो महिमा हो, तिनको हिज ग्लोरी ग्लोरी ले चाहिँ पृथ्वीमा उज्यालो बनाइदियो, पृथ्वीमा पुरै ज्योति बनाइदियो। त्यो एउटा स्वर्गदूत, एउटा स्वर्गदूतले पृथ्वीमा उज्यालो बनाइदियो, एउटा स्वर्गदूतले। अनि यहाँ कसरी यो उज्यालो कसरी हुनु गयो, एउटा स्वर्गदूत पृथ्वी स्वर्गबाट आउँछ, कोबाट, परमेश्वरको उपस्थितिबाट आउँछ। अनि त्यो परमेश्वरको उपस्थितिबाट आएको व्यक्तिद्वारा पृथ्वी उज्यालो हुन्छ होइन। सबै पृथ्वीलाई उसले एउटा स्वर्गदूतले ज्योति बनाए, उज्यालो बनाइन्छ। त्यस कारण ऊ चाहिँ परमेश्वरको उपस्थितिबाट आएको हुन्छ, उसको महिमाले संसार उज्यालो हुन्छ। तपाईँले मोसाको पुस्तकमा, मोसाको बारेमा हेर्नुभयो भने, जब त्यो के भन्छ पर्वतमा परमेश्वरसँग समय बिताएर तपाईँले पढ्नुभयो भने, अनि आउँदाखेरि इजरायलीहरूले मोसाको अनुहार हेर्न सक्दैन थिए, उसले घुम्टो लाउनु पर्यो किनभने उसको चमक थियो उसको अनुहार, बुझ्नुहुन्छ। भनेपछि यहाँ मतलब के हो त भन्दा, तपाईँ र म परमेश्वरको उपस्थितिमा छौँ, तपाईँ र म येशु ख्रिस्टमा छौँ, हामीमा चमक आउँछ, पवित्रताको चमक, सत्यताको चमक, इमान्दारपनको चमक, नम्रताको चमक, तपाईँ र ममा ख्रिस्ट चम्कनुहुन्छ। यो महत्त्वपूर्ण कुरा हो, त्यही कारण हामी अन्धकारमा हुँदैनौँ। त्यस कारण त्यस्तो खालको मोसा र त्यो स्वर्गदूतलाई ज्योति कहाँबाट आयो त, परमेश्वरको उपस्थितिबाट। परमेश्वरको उपस्थितिमा रहने व्यक्तिमा परमेश्वरको ज्योति आउँछ होइन। त्यस कारणले मोसाको अनुहार चम्किलो भएको थियो, कारण उनी चाहिँ परमेश्वरको उपस्थितिमा भएको थिए। तपाईँ र म परमेश्वरमा उपस्थितिमा छौँ, येशु प्रभु तपाईँ मेरो जीवनमा हुनुहुन्छ भने हामी अरूको गाडी चम्किन सक्छौँ। अनि एउटै स्वर्गदूतले त्यसरी उज्यालो पार्यो भने येशूको ज्योतिले कस्तो होला? त्यसैले स्वर्गमा पापीहरू टिक्न सक्दैन, परमेश्वरको अगाडि पापीहरू जीवित पनि रहन सक्दैन। अनि कहिलेकाहीँ मान्छेले कुरा गर्दा भन्छन् पापीहरू चाहिँ बरु नर्कै जान चाहन्छन्, तर नर्कमा सजिलो त छैन, बाइबलमा त्यही छ, कटाक्ष त्यो दारा किटाई हुनुहुन्छ जहाँ चाहिँ किरा मर्दैन, तिर्खा मेटिँदैन, अनि जहाँ चाहिँ अन्धकार कहिले पनि अन्त हुँदैन, त्यो त्यो के भन्छ त्यसलाई, त्यो दुख्ने कुरा कहिले पनि, त्यो आगो बलेको कहिले निम्दैन, त्यही कुरा हामीले पढ्दछौँ नर्कको बारेमा। तर परमेश्वरको उपस्थितिमा पापी मान्छे रहन सक्दैन, उसले पापलाई घृणा गर्ने हुनुपर्छ, जुन चाहिँ परमेश्वरले मात्रै दिलाउन सक्नुहुन्छ, पापलाई घृणा गर्ने होइन, पापलाई घृणा गर्ने। त्यसैले हामी प्रभुलाई उहाँको दोस्रो आगमनमा बादलमा भेट्ने बेलामा हामी तयार हुनु पर्यो, हामी पापलाई घृणा गर्ने हुनु पर्यो, अहिलेदेखि हाम्रो जीवनमा त्यो कुरा सुरु हुनु पर्यो। जस्तो हो तपाईँले यहाँ हेर्नुभयो भने पहिलो युहन्ना 3:2 के छ, प्रिय हो अहिले हामी परमेश्वरलाई परमेश्वरका सन्तान हौ र हामी के हौला सो अहिलेसम्म प्रकट भएको छैन, यदि जान्दछौँ कि यति जान्दछौँ कि जब उहाँ प्रकट हुनुहुन्छ तब हामी उहाँ जस्तै हुनेछौँ, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी पनि उहाँलाई त्यस्तै देख्नेछौँ। यो तपाईँ र मेरो हुने कुरा हो, परमेश्वरबाट आउने कुरा हो, यसको लागि हामी तयार हुँदैछौँ। अब एक दुईवटा पद मात्रै पाइन्छ, त्यस कारणले प्रियहरू हो अहिले जति पनि कुरा भनेको छौँ हामी, यो बनावटी क्रिस्चियनहरू जो मान्छेले चाहिँ संसार र येशु ख्रिस्टलाई अथवा परमेश्वरको धार्मिकतालाई दुईटा हातमा एकतिर एकतिर बोकेका छन्, उनीहरूको खैरात छैन प्रियहरू, त्यो चाहिँ क्रिस्चियनिटी हुँदैन। वास्तवमा हामीले प्रष्ट यो कुरा यहाँ बुझ्दछौँ। त्यसैले युहन्ना 3:3 चाहिँ के छ, उहाँ जस्तो पवित्र हुनुहुन्छ, उहाँमाथि यो आशा राख्ने हरेक मानिसले आफूलाई पवित्र पार्नुपर्छ। वास्तवमा यो पवित्र भन्ने कुरा चाहिँ केवल परमेश्वरको निम्ति समर्पित भन्ने अर्थ लाग्छ, यो आफैलाई अलग गर्ने भन्ने अर्थ लाग्छ, त्यहाँ कुनै कुराको विभाजित कुराहरू हुँदैन। अनि तपाईँ र मेरो जीवनमा आज यो सुरु हुनुहुन्छ, येशूको महिमा जब तपाईँ र मेरो हृदयमा उहाँ आफै रहनुहुन्छ, तपाईँ र म ज्योति झैँ चम्किनेछौँ। एउटा पद यहाँ लेखिएको छ, मत्ती 5:24 के अरे 14:15-16, तिमीहरू संसारका ज्योति हो, डाँडाका डाँडामा बसालिएको सहर लुक्न सक्दैन, मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन् तर सामदानमा राख्दछन्, घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ। यसरी नै तिमीहरूको ज्योति मानिसहरूको सामने चम्कोस् र तिनीहरूले तिमीहरूको सुकर्म देखुन् र स्वर्गमा हुने हुने तिमीहरूको पिताको महिमा गरून्। तिमीहरू संसारका ज्योति हो किनभने हामीमा ज्योतिको प्रभु हुनुहुन्छ। हाम्रो सुकर्म तपाईँ र मैले आफ्नो परिवारमा पति पत्नीको बिचमा छोराछोरीको बिचमा दाजुभाइको बिचमा विश्वासीहरूको बिचमा तपाईँ र मेरो सबै व्यवहार जे हुन्छ त्यो एउटा ज्योतिको व्यवहार हुन्छ, त्यो सुकर्ममा हुन्छ, मानिसहरूले देख्छन् अनि परमेश्वरको महिमा गर्छन्। यो तपाईँ र मेरो जीवनमा हुनुपर्ने कुरा हो। त्यसैले तर हामीले त्यसरी परमेश्वरलाई महिमा दिँदैनौँ भनेदेखि हामी परमेश्वरको इच्छा अनुसार जिरा छैन। यो अन्तिम पद तपाईँलाई म पढ्न चाहन्छु, अन्तिम पद एफिसी 3:21, उहाँलाई नै मण्डली ख्रिस्ट येशूमा पुस्तौँ पुस्तौँसम्म सदा सर्वदाको लागि महिमा होस्, आमेन। अनि यहाँनिर पाउलले एफिससका विश्वासीहरूलाई भन्दै गर्दा यहाँनिर खासमा के छ भनेदेखि उहाँलाई भन्दाखेरि उहाँलाई नै भनेको येशु ख्रिस्टलाई मण्डली र ख्रिस्ट येशुमा, यो सबै येशु ख्रिस्टमा, मण्डली भनेको विश्वासीहरूमा चाहिँ पुस्तौँ पुस्तौँसम्म सदा सर्वदाको लागि महिमा होस्। अनि खासमा के भनिन्छ भने नि यो अहिलेको हाम्रो जीवन चाहिँ एकदमै छोटो छ, हामीले बिउजनु पर्छ, यो जीवनमा हामी जे तयारी हुन्छौँ अर्को जीवनमा त्यही कुरा हामी गर्नेवाला छौँ, त्यस कारणले हामी बिउजन जरुरी छ, हामी बिउजन जरुरी छ। तर के भनिन्छ भनेदेखि यो अहिलेको समय जो छोटो समय छ त्यसपछि अर्को समय आउँछ, अर्को युग आउँछ, युग युगसम्म जो परमेश्वरको महिमामा हामी सहभागी भएर बस्ने भनेको पुस्तौँ पुस्तौँसम्म भन्ने यहाँनिर छ, सदा सर्वदा अनन्त इटर्निटी हामी परमेश्वरसँग रहनेछौँ, परमेश्वरको ज्योतिमा रहनेछौँ, उहाँको महिमामा रहनेछौँ, किनभने येशूले हामीलाई रगतको मूल्य तिरेर किन्नु भएको छ। अब तपाईँलाई अन्तिम कुरा, एकजना मान्छेको बारेमा मैले भनेको थिएँ, जोन सङ। जोन सङ मैले योभन्दा पहिला धेरै अगाडि भनेको छु, जोन सङ चाहिँ ए एकचोटि यो पनि एउटा मसँग त्यो पनि छ के अरे, जोन सङ भनेको चाहिँ एकजना चाइनिज, उसको जन्म 1901 अनि धेरै 44 वर्षमा मर्या रहेछ होइन। जोनसोङ तपाईँलाई अलिकति म भन्छु, जोनसोङ भनेको चाहिँ उसको बाउ चाहिँ पास्टर थियो अरे, 6 जना कि कतिजना उसको सिब्लिङ थियो, अनि उसको बाउ चाहिँ मेथोडिस्ट पास्टर, त्यसपछि ऊ चाहिँ बाउसँगै सधैँ जाने हुनाले ऊ चाहिँ सानैमा प्रचारक भइसकेको थियो। त्यसपछि बाउले चाहिँ उसलाई चाहिँ अमेरिकामा बाइबल स्कुल पढ्न पठाएर त्यसपछि अब मिनिस्ट्री गर्ने भनेर अमेरिका आयो 20 वर्षको उमेरमा। भनेको चाहिँ 1920 ऊ अमेरिका आयो, यहाँ मैले कता लेखेको छु, 1920 अमेरिका आयो। त्यसपछि उसले सुरुमा के गर्यो, बाइबल स्कुल नपढेर उसलाई के इच्छा लाग्यो भने म चाहिँ साइन्स पढ्छु, उसले केमिस्ट्रीमा भर्ना भयो। त्यसपछि 2 वर्षमा उसले बिएससी पास गर्यो, त्यसपछि अर्को 1 वर्षमा एमएससी पास गर्यो, त्यहाँदेखि अर्को 1 वर्षमा पिएचडी गर्यो। ऊ चाहिँ कति वर्षको, 24 वर्षको उमेरमा होला, 4 वर्ष ऊ अमेरिका आएको 4 वर्षमा उसले पिएचडी पास गर्यो। त्यसपछि अब उता फर्केर त्यसपछि ऊ चाहिँ असिस्टेन्ट प्रोफेसर भएर सिकाउँदै थियो। उसको सङ्गति त्यतिखेर एकदमै लिबरल पास्टरहरूसँग थियो होइन, लिबरल पास्टर भनेको बुझ्नुहुन्छ, बाइबललाई त्यति राम्रोसँग विश्वास नगर्ने, अनि ऊ पनि अलिअलि लिबरल थियो। तर कताबाट एक दिन उसलाई परिवर्तन आयो, अनि त्यसपछि उसले चाहिँ ऱ्याडिकल्ली ऊ चाहिँ कन्भर्ट भयो। उसले भन्छ कि ऊ चाहिँ 20 अमेरिका आएको, 24 पढाइ सिद्धाएको, 1927 उसले विश्वास गर्छ, क्रिस्चियन हुन्छ। त्यसपछि उसले प्रोफेसरहरूलाई गएर प्रचार गर्न थाल्छ, तपाईँले पश्चाताप गरेन भने तपाईँ नर्क जानुहुन्छ, यसरी प्रचार गर्ने। यिनी मान्छेहरूले चाहिँ उसलाई चाहिँ दिमाग सड्क्यो भनेर लगेर झ्यालखानमा थुनेछ। ऊ झ्यालखानमा हुँदाखेरि 7 महिनामा उसले 40 बाइबल पढेछ पुरै, कभर टु कभर 40। उसको बारेमा ती कुराहरू छ। अनि त्यसपछि ऊ चाहिँ त्यसपछि फेरि ऊ बाइबल स्कुल पनि पढ्छ, अनि त्यसपछि परमेश्वरबाट दर्शन पाउँछ। एउटा पास्टरले उसलाई झ्यालखानबाट निकालिदिन्छ, ऊ चाहिँ क्र्याक भएको त होइन, ऊ त पक्का विश्वास गरेको, तर यी लिबरलहरूले त्यस्तो सोध्यो। अनि त्यसपछि ऊ चिनमा जान्छ परमेश्वरको सेवा गर्नलाई। तपाईँलाई मैले भन्न खोजेको, उसको गोल्ड मेडल, उसले जुन जुन क्लासमा पढेको थियो टप हुन्थ्यो अरे होइन, पिएचडी। अनि त्यो पानी जहाजमा, त्यतिखेर त हवाईजहाज छैन, पानी जहाजमा ऊ जाँदै गर्दाखेरि परमेश्वरलाई भेट्छ, त्यो क्याबिनमा परमेश्वरसँग उसको सम्पर्क हुन्छ, अनि उसले आफ्नो जीवन परमेश्वरलाई सरेन्डर गर्छ, जोन सङ। अनि त्यतिखेर उसलाई कन्भिन्स हुन्छ कि ऊ केही हुँ भनेर प्रमाणित गर्ने कुनै पनि कुरा चाहिँ ऊ राख्न चाहँदैन। त्यसकारणले त्यही समुद्रमा उसको गोल्ड मेडल सर्टिफिकेट सबै गाह्रो कुरो पार फालिदिन्छ। त्यसपछि ऊ चिनमा पुगिसकेपछि ऊ एउटा एकदमै नामुद प्रचारक, फायरी प्रिचर, उसले प्रचार गर्दाखेरि 3-3 अनुवाद गर्नुपर्ने मान्छे चाहिन्थ्यो अरे। त्यसरी कति धेरै परमेश्वरको काम गर्यो। जोनसङको बारेमा धेरै कुराहरू पढ्न सक्नुहुन्छ, इन्टरनेटमा हेर्नुभयो भने कसै कसैले अलिकति रङ इन्फर्मेसन दिया हुन्छ उसको किताबमा मात्रै, कहिलेकाहीँ यो इन्टरनेटले चाहिँ तपाईँले सही सही हुँदैन है, त्यो पनि थाहा पाउनुपर्छ। कुनै पनि कुराको बारेमा हामीलाई कहिलेकाहीँ मिल्छ, तर तपाईँलाई नै राम्रोसँग ज्ञान थाहा छैन भने इन्टरनेटले गलत बाटोमा पुऱ्याइदिन्छ, बाइबलको बारेमा, धेरै कुराको बारेमा। त्यसैले यो पनि होसियारी हुने कुरा। त्यसैले जोनसङ सर्व गड टोटली, त्यो चाहिँ उसको एउटा मात्रै गोल। तपाईँलाई मैले धेरै व्यक्तिको बारेमा भन्थेँ, जोनसङ परमेश्वरले यसरी चलाउनु भयो होइन, 44 वर्षको उमेरमा ऊ मर्छ, उसको के रोगहरू हुन्छ, तर उसले परमेश्वरको काम गर्यो। त्यसैले यो संसारमा प्रियहरू होला, अब तपाईँले पिएचडी गर्नुभयो, तपाईँले गोल्ड मेडल फाल्नुहोस् म भन्दिनँ, तर परमेश्वर तपाईँ र मेरो जीवनमा कहाँ हुनुहुन्छ, येशू प्रभु कहाँ हुनुहुन्छ, हामीले सेवा गर्ने, मिनिस्ट्री गर्ने कुन कुराले के को लागि रोज्छौँ। सुन्नुहोस्, हामी यो संसारमा बाटो पल्ट्यौँला होइन, अब मेरो जस्तो उमेर हुँदाखेरि चाहिँ अलिकति दिमाग पनि नलेखिकन पढ्न सक्दैन, सबै कुरा सम्झँदैन, सबैको आउँछ त्यो दिन, कुनै दिन मैले के पनि लेख्नु पर्दैन थियो। अब मान्छेहरूसँग पैसा हुन्छ, बल हुन्छ, सबै हुन्छ, सबै कुरो जान्छ नि, हामीले देखे देखे गइसकेका छन्। तर येशु प्रभुमा तपाईँ साँच्चै हुनुहुन्छ भने त्यो जाँदैन। त्यसैले हामीले यो बुझ्नु पर्यो, उहाँको सुसमाचार मानिसहरूलाई सुनाएर उहाँको राज्य विस्तार गर्ने, उहाँको महिमा गर्ने भन्दा ठुलो काम केही छैन। त्यसैले हामीले आफैलाई परमेश्वरमा साँच्चो उहाँको चेलाको रूपमा सरेन्डर गर्ने, जसरी जोङसोङले गरेका थिए र परमेश्वरले उसलाई साँच्ची नै चलाएको थिए। वास्तवमा जोङसोङले चाहिँ इन्डोनेसियामा कतिवटा चर्च सुरु गरेका छ, मलेसियामा धेरै ठाउँमा काम गरेका छन्। परमेश्वरले धेरै ठुलो महिमा उसको जीवनबाट ल्याउनु भयो। त्यो सानो उदाहरण तपाईँलाई मैले दिएको, धेरै मान्छेहरू छन्, कोही नामको लागि कराइरहेछन्, कुदिरहेछन्, कोही पैसाको लागि, तर पवित्रतामा कुदेका, परमेश्वरमा समर्पित भएर सत्य कुरोमा जिउने कुरा गरेका व्यक्तिहरूद्वारा चाहिँ तपाईँले ख्रिस्टको शक्ति देख्नुहुन्छ, उहाँको महिमा देख्नुहुन्छ। हामीले पनि त्यो शक्ति पाउँछौँ। त्यही विश्वास, भरोसाको विश्वास, समर्पण, सरेन्डर लाइफ टु जिजस, द्याट इज द नम्बर वान। अनि इफ वी डिन्ट डु इट, हु लुज इट? वी लुज इट। हामीले सरेन्डर गरेनौँ, संसारलाई एउटा हातमा, आफ्नो नाम कामलाई एउटा हातमा, परमेश्वरलाई एउटा हातमा गऱ्यौँ। ए, हामीले विचार गर्छौँ मैले यति ठुलो काम गरेको छु, डजन्ट काउन्ट एनिथिङ। तपाईँले येशूलाई कन्फेस, जिजस एज लोर्ड, स्वीकार नै भनेको चाहिँ कन्फेस, एकदमै उहाँ हाम्रो प्रभु हुनुहुन्छ भनेर स्वीकार गर्ने, त्यो कुराबाट चाहिँ हामी साँच्चै नै परमेश्वरको आशिषको भागीदार हुन्छ। आउनुहोस् हामीहरू प्रार्थना गरौँ। प्रभु हामी तपाईँलाई धन्यवाद।